الحمد لله وكفى وسلام على عباده الذين اصطفى، أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. إن الذين كفروا سواء عليهم أأنذرتهم أم لم تنذرهم لا يؤمنون. ختم الله على قلوبهم وعلى سمعهم وعلى أبصارهم غشاوة ولهم عذاب عظيم. صدق الله العظيم. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. سورة بقرہ کی چھٹی اور ساتویں آیت کے تحت ہم نے تقدیر کے ٹاپک کو شروع کیا ہوا ہے. اس کی وجہ یہ تھی کہ ان آیات میں اللہ تعالیٰ نے اس چیز کا اظہار کیا کہ کفار ایمان نہیں لائیں گے، اس لیے کیونکہ میں نہیں چاہتا وہ ایمان لائیں، میں نہیں ان کو ایمان پہ آنے دے رہا. تو اس کوشچن کو آنسر کرنے کے لیے کہ یہ کیا چیز ہے کہ اللہ تعالیٰ ایمان پہ کیوں نہیں آنے دے رہے، پھر ان کا کیا قصور ہے کہ وہ ایمان پہ نہیں آ رہے، تو ہم نے تقدیر کا ایز اے ہول ٹاپک کے طور پہ شروع کیا تھا. اور اس کے بعد ہم نے چند احادیث بھی دیکھی جو تقدیر کے موضوع پہ ہیں. آج اس ٹاپک کو کوشش کرنا ہے کہ سمرائز کر کے اس کو ختم کریں، اور کیونکہ اس کی اپلیکیشن جو تقدیر کی ہے وہ تو بہت زیادہ ہے، یعنی کہ اس کا احاطہ کرنا دوسرے لفظوں میں پورے دین کو سمجھنے کی بات ہے. تو وہ انشاءاللہ گریجولی قرآن پاک کے آیات کے ساتھ ساتھ ہی آہستہ آہستہ وہ میچیور ہوگا. یہاں پہ صرف اس کا ایک آؤٹ لک دینا ہے، اس کا ایک امیج دینا ہے کہ کتنا براڈ ٹاپک ہے، کتنا اپلیکیبل ٹاپک ہے ہماری زندگیوں کے اندر. تو پہلا کوشچن، یا پہلے دیکھ لیتے ہم نے اب تک کیا بات کی. تو تقدیر کے متعلق ہم نے چار ہیڈنگز کے اندر بات کی. ایک یہ کہ اللہ تعالیٰ کو پہلے پتا ہے کہ کیا ہونے والا ہے، یہ اللہ کے لیے کوئی بڑی چیز نہیں ہے، یہ ہمارے لیے بہت ہو سکتا ہے بڑی بات ہو اور ہم امپریس بھی ہو جاتے ہوں ان لوگوں سے جو آگے آنے والے حالات کے متعلق بتاتے ہیں. مثال کے طور پہ کوئی نجومی ہو، یا ایک کشف ایک چیز ہوتی ہے کہ اللہ تعالیٰ دل میں کوئی بات ڈال دیتے ہیں کہ یہ ہونے والا ہے اس نیک بندے کے، دوسرے انسان امپریس ہو جاتا ہے کہ کس نے آگے کا حالات بتا دیے، تو یہ تو بہت کوئی مقرب ہے اللہ کا، کوئی نیک ہے، یا اس کے اندر بہت مہارت ہے. تو ہمارے لیے بہت بڑی چیز ہے، لیکن اللہ تعالیٰ کے لیے بالکل معمولی چیز ہے. یہ ایک بہت اہم پوائنٹ ہے جو ہم نے ڈسکس کیا. تو اللہ تعالیٰ نے اپنے علم کی بیسس پر پہلے اس چیز کو لکھ دیا کہ آگے کیا ہونے والا ہے. اس میں یہ بھی شامل ہے کون جنتی ہے کون جہنمی ہے، اس میں یہ بھی شامل ہے کہ کیا ہوگا، وہ اچھا ہوگا یا برا ہوگا، یا دنیا کے حالات کیا ہوں گے یا ہمارے حالات کیا ہوں گے. دوسری چیز ہم نے یہ ذکر کی کہ ہر وقت جب بھی ہم کوئی کام کر رہے ہوتے ہیں، دنیا کے اندر کچھ ہو رہا ہوتا ہے، تو اس میں ہماری مرضی بھی ہوتی ہے اور اللہ تعالیٰ کی مرضی بھی ہوتی ہے. یعنی اللہ تعالیٰ کی مرضی ایکچوئل چیز ہے جس سے وہ کوئی کام وجود میں آ رہا ہوتا ہے. اور یہ بھی بہت امپورٹنٹ ہے یہ سبجیکٹ، کیونکہ جتنی اپلیکیشنز ہیں ان میں سے اکثر اسی سے ریلیٹڈ ہیں کہ جو کچھ ہو رہا ہے یہ خود نہیں ہو رہا، یہ پیچھے اللہ تعالیٰ کی ذات کر رہی ہے. کچھ بھی خود بخود نہیں ہوتا دنیا کے اندر، نہ میرے ساتھ خود ہوتا ہے، نہ میں خود کچھ کرتا ہوں، بلکہ ہر چیز کے پیچھے اکثر کرنے والی ذات اللہ رب العزت کی ہوتی ہے. تو یہ دوسری چیز کہ اسے کہتے ہیں اللہ تعالیٰ فاعل حقیقی ہے، اللہ تعالیٰ ایکچولی ہر چیز کو کر رہے ہیں، باقی ساری چیزیں بس آپ یوں سمجھیں کہ ایک پپٹس ہیں، یہ ایک تماشا ہے. اصل کے پیچھے اس کے پیچھے طاقت ہے، جو حرکت دینے والی ذات ہے وہ اللہ رب العزت کی. تیسری چیز ہم نے جو ڈسکس کی وہ یہ کہ انسان زندگی میں بعض حالات میں مجبور ہے اور بعض حالات میں اسے اختیار دیا گیا ہے. ہم خود ڈیوائیڈ کر سکتے ہیں، خود سمجھ سکتے ہیں मैं इस वक्त बैठ के सोच सकता हूँ कि आज सुबह से अब तक के कामों में क्या मैंने खुद किया और क्या मेरे साथ हो गया, कहाँ मैं मजबूर था, कहाँ मैं मुझे इख्तियार था, या जिंदगी जब से मैंने होश संभाला आज तक कहाँ कहाँ मुझे मजबूरी थी और कहाँ मुझे इख्तियार हासिल था। तो बाज जगहों पर इंसान को अल्लाह ताला ने मजबूर कर दिया है और बाज जगह पे उसे इख्तियार दे दिया। जहां पे उसको मजबूर कर दिया वहां अल्लाह ताला उससे कोई क्वेश्चन नहीं करेंगे, ये समझने की चीज। इसलिए कभी परेशान ना हो कि मैं मजबूर था, मैं क्या करता, तो वहां पूछा भी नहीं जाएगा। असल पूछा जाएगा कि आपने उसका रिएक्ट क्या किया। फॉर एग्जाम्पल, गुनाह का ख्याल आया जहन के अंदर, अब वो ख्याल मेरे कंट्रोल में नहीं है, आ गया, लेकिन उस गुनाह के ख्याल पे अमल करना मेरे इख्तियार में। यही शैतान, शैतान सिर्फ ख्याल डालता है, जिसको कहते हैं वसवसा। वसवसा सिर्फ एक ख्याल होता है, वो ख्याल डाल सकता है, वो गुनाह करवा नहीं सकता। उस ख्याल पे रिएक्ट करना, एक्ट करना वो मेरा काम। इसलिए अल्लाह ताला शैतान की बजाय इंसान को कहेगा कि तुमने क्यों ये गुनाह किया। वो ब्लेम करेगा शैतान को कि शैतान ने करवाया। शैतान कहेगा मैंने कोई जबरदस्ती कराया, कुरान पाक में मेंशन है। वो उससे बरी हो जाएगा, मैंने कोई तुमसे जबरदस्ती कराया था, मैंने एक ऑप्शन दी थी, मैंने एक ओपिनियन दी थी, मैंने एक ख्याल दिया था, तुमने अमल खुद किया, मेरा तो इसमें कोई कसूर नहीं है। इसीलिए अल्लाह ताला उसको सजा देंगे, क्योंकि वो शैतान को नहीं ब्लेम वर्दी करा दे सकता। उसकी वजह ये है कि उसने सिर्फ ख्याल दिया था। ख्याल को इंसान कह सकते मैं मजबूर था, लेकिन इख्तियार था उस पर अमल करने का। तो इसी तरह जिंदगी में हर जगह कहीं इख्तियार है, कहीं मजबूर है, कहीं इख्तियार है, कहीं मजबूर है। और अगली चीज वो ये कि ये सारे फैसले कैसे होते हैं कि कब कहाँ किसको मजबूर करना है, कब कैसे फैसले करने हैं कि यहाँ पे इसको मौत दें, जिंदगी दें, यानी कि अल्लाह ताला ने जो फ्यूचर प्लानिंग की हुई है वो कैसे उसने की है। तो वो अल्लाह रब्बुल इज्जत ने अपनी हिकमत की बेसिस पे, ये अल्लाह ताला ने कुरान बताया, मैं हकीम हूँ, मैं आलिम हूँ, मैं खबीर हूँ, मैंने इल्म की बेसिस पे, अपने खबर की बेसिस पे, अपने हिकमत की बेसिस पे मैंने फैसले किए हैं, सारी प्लानिंग की है। कोई उसे ऑब्जेक्ट नहीं कर सकता, कोई इस पे एतराज नहीं कर सकता कि ये क्यों हुआ, ये कैसे हुआ, ऐसा नहीं होना चाहिए, ऐसे अल्फाज नहीं कह सकता। क्यों? अल्लाह ताला ने बताया कि मेरी हिकमत। और दूसरी चीज कि अल्लाह ताला किसी पे उसके बोझ से ज्यादा, उसकी इस्तेदाद से ज्यादा उस पर बोझ नहीं डालते, कैपेबिलिटी ज्यादा उस पर बोझ नहीं डालते, ये समझने की जरूरत है। और जुल्म नहीं करते अल्लाह ताला, रहम करते हैं या आदिल करते हैं। तो अब ये सारे कॉन्सेप्ट को इस आयत और अहादीस के साथ पे अप्लाई करके फिर आगे कुछ एप्लीकेशन और आज करते हैं अपनी डेली लाइफ पे। अब इस आयत के अंदर जो अल्लाह रब्बुल इज्जत ने कहा कि खत्म अल्लाहु आला कुलूबिहिम, कि मैंने खत्म कर दी, लगा दी है, मैंने मोहर लगा दी है, मैंने उनके दिलों को सील कर दिया है, अब वो कभी ईमान नहीं लाएंगे। तो यहां पे अल्लाह ताला ने सिर्फ ये बात हमें समझाई कि इसका फाइल हकीकी मैं हूं, यानी कि अगर कोई हदायत पे नहीं आ रहा तो पीछे करने वाली फाइल हकीकी मैं हूं। वो हम समझ चुके हैं कि हर चीज का फाइल हकीकी अल्लाह, हर चीज का एक्चुअल डूअर अल्लाह। लेकिन अब यहां पे जिस जो क्वेश्चन है कि उनका क्या कसूर, कि अल्लाह ही ने अगर उन पर मोहर लगा दी, तो ये बात समझने की है कि पहले दिन ही अल्लाह ने मोहर लगाई, पहले दिन ही अल्लाह ताला ने उनको ये गुमराह कर दिया कि शुरू में उनके सामने ऑप्शंस खुली थी, इम्मा शाकिरा व इम्मा कफूरा, कि ये हक हक है, ये बातिल है, नबी को मानो या ना मानो, दोनों राहें। उन्होंने अपनी मर्जी से, इख्तियार, मजबूर नहीं थे वो, इख्तियार से उन्होंने उसको ऑप्ट किया कि हमने नहीं मानना। अभी भी मोहर नहीं लगी। जब इंसान गुनाह करता है उसका दिल स्याह होता है, फिर ऑप्शन होती है तौबा की, फिर ऑप्शन होती है वापसी की। उसके लिए भी अल्लाह ताला मुख्तलिफ मैसेजेस देते हैं, अंबिया के जरिए से, हालात के जरिए से, मुख्तलिफ अंदाज से मैसेजेस आ रहे होते हैं। अभी भी इख्तियार, मजबूर नहीं है, लेकिन स्टिल वो अभी तक आगे उसी पैर पे खुद चूज करके चल रहा है। हर मैसेज को उसने डिनाई कर दिया कि इन कुफार का दिल से अल्लाह ताला को मानना या आप सल्लल्लाहु अलैहि वसल्लम को मानना, ये कुरान पाक इस चीज की गवाही देता है, कि कुरान पाक इस चीज की गवाही देता है कि उन्होंने माना था दिल से कि अल्लाह ताला हक है और आप सल्लल्लाहु अलैहि वसल्लम हक है। और कुरान पाक ने अल्फाज क्या यूज किए ये बताने के लिए कि उन्होंने माना था, कहा कि यारिफून कमा यारिफून अबना हूं, کہ وہ اس طرح جانتے تھے آپ صلی اللہ علیہ وسلم کو اللہ کا نبی جیسے اپنے بیٹوں کو جانتے تھے کہ یہ میرا بیٹا ہے. ایسی اللہ تعالیٰ نے تشبیہ دی کہ بیٹے کو جیسے انسان جانتا ہے یہ میرا بیٹا ہے, اسی طرح آپ صلی اللہ علیہ وسلم کو یہ جانتے تھے کہ یہ نبی ہیں اللہ کے, لیکن نہیں مانتے تھے, اس کی ڈفرینٹ ریزنس ہیں. تو آپٹ وہ خود کر رہے ہیں اختیار سے, اپنے اختیار سے آپٹ کر رہے ہیں اس راہ کو, اس پائر کو. اور پھر ایک سٹیجز ہوتی ہیں, ایک ہوتی ایک ریورسیبل سٹیج ہوتی ہے, اس کے بعد ریورسیبل سٹیج ہوتی ہے. تو اللہ تعالیٰ نے پہلے ریورسیبل سٹیجز انہیں گزارا, انہوں نے نہیں بات مانی, تو الٹیمیٹلی ریورسیبل سٹیج کو پہنچے. اس چیز کو جاننے کے باوجود کہ اللہ تعالیٰ نے بتایا تھا کہ یہ خطرے کا راستہ ہے, یہ نقصان کا راستہ. تو اب یہاں پہ وہی کوشچن پیدا ہوتا ہے, اللہ تعالیٰ نے روک کیوں نہیں دیا؟ تو وہ ہم آنسر کر چکے ہیں کہ دنیا اس لیے نہیں ہے کہ اللہ تعالیٰ زبردستی روکیں, بلکہ یہاں پہ صرف آپشن دی جاتی ہیں. تو اللہ تعالیٰ زبردستی نہیں کرتے ہیں, میسیجز ملتے رہتے ہیں, اور وہ کیسے ملتے ہیں وہ ہم آگے آیا دیکھیں گے. ایسے فیل ہوتا ہے کہ جیسے کوئی منت کر رہا ہو کہ آج وہ حق پہ, یعنی اس طرح سے سمجھائی جاتی بات مختلف انداز سے, کبھی واقعات, کبھی مختلف جو ان کے ذہن میں کنفیوز ہیں ان کا آنسر کیا جاتا ہے. ہر طرح سے اللہ تعالیٰ کوشش کرتے ہیں کہ یہ صحیح پاس کے پاس, یعنی کہ فیلنگ ہوتی ہے کہ جیسے کوئی دوست کو سمجھا رہا ہو, ایسی فیلنگ نہیں ہوتی جیسے اللہ تعالیٰ اپنی مخلوق کو سمجھا رہے. یہ اللہ کی رحمت. تو اسٹل اگر کوئی نہ مانے تو اب وہ الٹیمیٹلی ریورسیبل سٹیج پہ چلا گیا, اور اللہ تعالیٰ سے خبر دے رہے کہ وہ پہنچ گیا. میں نے نہیں, میں فائدہ حقیقی تو ہوں کہ میں اس کو چلا رہا تھا, لیکن چل وہ خود رہا تھا اپنے اختیار سے, اس میں دونوں ویلز تھیں, اس کی اپنی بھی اور میری بھی. تو الٹیمیٹلی وہ ریورسیبل سٹیج پہ پہنچا. اس کے بعد ہم نے یہ جو حدیث پاک پڑھی تھی جس میں ایک تابعی صحابی کے پاس گئے تھے اور اپنے دل کا ایک سوال ذکر کیا تھا, اور انہوں نے اس کا آنسر یہ کیا تھا تقدیر کے متعلق کہ اگر اللہ تعالیٰ اپنے زمین و آسمان کی ساری مخلوق کو عذاب میں ڈال دے تو اپنے اس فعل میں ظالم نہ ہوگا, اور اگر وہ ان سب کو اپنی رحمت سے نوازے تو اس کی رحمت اس کے اعمال سے بہتر ہوگی. تو یہ ایک بات اس میں یعنی کہ اس کے جو کنکلوژن ہے وہ یہ کہ اللہ ظلم نہیں کرتے, عدل کرتے ہیں یا رحم کرتے ہیں. اور پھر کہا تقدیر پہ ایمان لانا اس قدر ضروری ہے, اگر تم احد پہاڑ کے برابر سونا راہ خدا میں خرچ کرو تو اللہ کے ہاں مقبول نہیں ہوگا جب تک تقدیر پہ ایمان نہ لاؤ. اور کہا کہ تم کسی طرح اس سے چھوٹ نہیں سکتے جو تمہیں پیش آنا تھا, اور جو حالات تم پر پیش نہیں آتے وہ تم پر آ ہی نہیں سکتے تھے. تو یہ وہ چیز کہ جو ڈیسائیڈڈ ہے وہی ہوگا, جو ڈیسائیڈ ہے. یہ ہم پہلے ذکر کر چکے ہیں کہ پہلے سے اللہ تعالیٰ نے ایک پلاننگ کی ہے کہ یہ ہوگا. تو یہ انہوں نے کہا کہ جو ہو رہا ہے وہ آلریڈی ڈیسائیڈ ہے, اس کو یقین رکھو کہ آلریڈی ڈیسائیڈ ہے. اب اس میں یہ بات نہیں کہ میں اختیار ہے مجھے کہیں پہ یا نہیں ہے, یہ بات نہیں ہو رہی, وہ تو ہم ڈسکس کر چکے ہیں اور دوسری جگہوں پہ وہ ذکر بھی ہوگی. لیکن یہ یقین رکھنا کہ ایسے ہی ہونا تھا ایسے ہی ہوگا. پھر یہ چیز کہ مصیبتوں سے بچنے کے لیے جو علاج معالجہ کیا جاتا ہے, دوسری چیزیں کی جاتی ہیں جیسے جھاڑ پھونک کا یہاں پہ ذکر ہے, تو وہ قضاء کو تقدیر کو بدل دیتی ہے. تو وہ بھی ہم آنسر کر چکے ہیں کہ ایسی چیز نہیں ہے کہ یہ بیماری آنا یا مجبور ہے. اختیار کیا تھا؟ دوائی استعمال کرنا یا علاج کرانا, وہ اختیار تھا, اس نے اختیار سے کیا. اب اللہ تعالیٰ اس میں اثر ڈال دیتے, نہیں بھی ڈال سکتے, ڈال بھی سکتے ہیں, یہ اللہ کے فائدے حقیقی اللہ ہے. لیکن اس نے اپنے اختیار سے اس کو یوز کیا, اللہ تعالیٰ اس کو شفا دے دی, شفا اللہ نے دی, فائدہ حقیقی اللہ ہے. اب یہ جو کہا یہ دونوں تقدیر سے مطلب یہ دونوں یعنی پہلے سے ڈیسائیڈڈ تھی کہ یہاں بیمار کروں گا مجبور کروں گا, یہاں وہ اپنے اختیار سے دوائی لے گا اور میں پھر اس کو شفا دوں گا, یہ پہلے سے پلانڈ ہے. اس میں کہیں مجبوری اور اختیار کی بات نہیں, مجبور کیا بیمار, اختیار سے دوائی اور پھر اللہ تعالیٰ نے اس کو شفا دے. تو یہ کنسیپٹ سائیکل ہونے چاہیے کہ سب چیزیں تقدیر سے, مطلب یہ سب سے پہلے سے لکھی ہوئی. حضرت علی رضی اللہ تعالیٰ سے یہ جو روایت ہے کہ تم میں سے ہر ایک کا ٹھکانہ دوزخ کا اور جنت کا لکھا جا چکا ہے, तो फिर उन्होंने कहा कि फिर हम सारी कोशिश अमल करना छोड़ देते हैं। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने कहा, नहीं, करते जाओ, क्योंकि तुम्हें उसी चीज की तौफीक मिलेगी जिसके लिए तुम पैदा हुए, जन्नत या जहन्नम। तो मतलब क्या कि अल्लाह ताला को पहले पता है कि ये शख्स क्या पैदा होके होश संभाल के क्या करेगा, नेकी करेगा या गुनाह करेगा। अगर ये नेकी को ऑप्ट करेगा, रास्ते खुले होंगे, इख्तियार होगा। अब इसने अगर नेकी ऑप्ट की तो मैं उसको सहूलत दूंगा, उसको और गाइड करता चला जाऊंगा, हुदल्लिल मुत्तकीन की और गाइडेंस उस पर आएगी। और अगर उसने दूसरे रास्ते को ऑप्ट किया तो मैं उसको वहीं चलने दूंगा, चलने दूंगा, हालांकि मैसेजेस आएंगे कि रुक जाओ इससे, लेकिन रोकूंगा नहीं। तो ये है कि जो नेकी का रास्ता इख्तियार करेगा उसको वहां फेवर किया जाएगा, जो गुनाह का रास्ता इख्तियार किया करेगा उसको वहां सहूलत दी जाएगी कि करो। तो ये सारा कि किसने क्या रास्ता चूज करना है, ये अल्लाह को पहले पता था, इसलिए अल्लाह ताला ने पहले लिख दिया कि ये जन्नत में जाएगा, ये जहन्नुम में जाएगा, ये अमल करेगा। और सहाबा का ये कहना कि फिर हम तकदीर पे भरोसा करके बैठ जाते हैं, कोई अमल नहीं करते, तो मना करना मतलब यही है कि तुम इख्तियार से करते जाओ नेकी, करो उसकी कोशिश, उसी का तुम्हें उसे उसके लिए फैसिलिटेट किया जाएगा तुम्हें। तो ये ना करो कि बैठ जाओ तकदीर पे ईमान रख के। और ये आप सल्लल्लाहु अलैहि वसल्लम का कहना कि हर चीज तकदीर से है, यहां तक कि आदमी का काबिल नाकारा होना, तो ये वो चीजें हैं जो मजबूर है जहां से। ये कोई कोई शार्प होता है, किसी का आईक्यू लेवल कुछ होता है, किसी का कुछ होता है, यहाँ पे मजबूर है, गो के मजबूर है, लेकिन इख्तियार से वो उसको इम्प्रूव भी कर सकता है और अपनी एफर्ट से बहुत सारी चीजें वो गेन कर सकता है। क्योंकि ये हो सकता है एक शख्स का आईक्यू लेवल अच्छा है, वो उसको कम मेहनत की जरूरत है एक सर्टेन लेवल तक पहुंचने की, दूसरे का कम है, लेकिन वो एफर्ट से स्टिल वो उस लेवल को अचीव कर सकता है। तो एफर्ट तो इख्तियार ही है, तो इख्तियार से वो चीज अचीव कर सकता है। हाँ, किसी के ये कैपेबिलिटीज ये अल्लाह ताला की तरफ से कई बार दी जाती हैं, तो वो उसमें वेरी करते हैं इंसान, वहां पे मजबूर है। तो यही कहा कि ये सब तकदीर से है, मतलब ये अल्लाह की तरफ से दी जाती है। और इस हदीस पाक में भी फरमाया कि अल्लाह ताला ने जमीन और आसमान की तखलीक से 50,000 साल पहले सब कुछ लिख दिया है। तो वो चीजें हम डिस्कस कर चुके कि अल्लाह ताला को पहले ही पता था। और इस हदीस पाक में हजरत अब्दुल्ला बिन मसूद रजी अल्लाह ताला की जो रवायत है उसमें ये कि जब इंसान फिटर लाइफ में होता है तो कुछ चीजें वहां पे मेंशन कर दी जाती हैं कि उसकी उम्र क्या होगी, मौत कब आएगी, रिस्क कितना है, ये सब यो नेट वक्त है या बक बक, यानी जन्नती है जहन्नमी, सब उस वक्त मेंशन कर दिया जाता है। वो ऑलरेडी मेंशन है, लेकिन उसको दोबारा से मेंशन कर दिया जाता है जब रूह डाली जाती है। और ये आप सल्लल्लाहु अलैहि वसल्लम का फरमाना कि सारी इंसानियत की कुलूब अल्लाह ताला की दो उंगलियों के दरमियान है, वो जहां चाहता है उसको फेर देता है, हक की तरफ या बातिल की तरफ। तो ये अल्लाह का फाइल हकीकी होना, मतलब ये कि जो शख्स जो कर रहा है नेकी या गुनाह, अल्लाह ताला पीछे उसको करवा रहे हैं। अब अल्लाह के इख्तियार में है, चाहे तो बदल दें, लेकिन अल्लाह ताला का रूल नहीं है कि आमतौर पर बदलते नहीं है इंसान जब तक कोई चीज ऑफ नहीं करता। मतलब ये कि अगर कोई नेकी कर रहे हैं, अल्लाह ताला ये नहीं होगा दुरुस्ती उसका दिल बदलेंगे वो गुनाह पे जाएगा। कोई गुनाह की तरफ जाना चाह रहे हैं, वहां पे कई बार अल्लाह की रहमत आती है कि अल्लाह का दिल बदलते हैं और दूसरी तरफ ले जाते हैं, लेकिन यहाँ नेकी वाले को गुनाह में नहीं लेके जाते, लेकिन करने वाली जात अल्लाह की। ये आप सल्लल्लाहु अलैहि वसल्लम बताया कि अल्लाह ताला ही हदायत देते हैं, अल्लाह ताला ही गुमराह करता है, पीछे करने वाली जात अल्लाह की। तो इस तरह हमने ये मुख्तलिफ कुरान की आयत और मुख्तलिफ हदीसे पाक को जो हम डिस्कस कर चुके तकरीर का टॉपिक, उसके अंदर ये सारा कुछ हमने देखा। तो अब कॉन्सेप्ट क्लियर होने चाहिए कि ये तकरीर का मौजू क्या है और ये किस तरह से अप्लाई होता है इन कुरान और हदीस पे, क्योंकि बार बार मुख्तलिफ आयात और हदीस के अंदर ये आएंगी। लास्ट टाइम हमने फिर अपने اپنے ڈیلی لائف کے اندر اس تقدیر کے موضوع کی اپلیکیشنز کو شروع کیا تھا, اور اس کا مقصد یہ تھا کہ صرف یہ ہنٹ دینا, یہ آئیڈیا دینا کہ کیسے, یہ کتنا امپورٹنٹ ٹاپک ہے, کیسے یہ ہماری زندگیوں کے اندر یعنی کہ اس کو افیکٹ کرتا ہے, اور اگر یہ چیز ہماری بیسس ٹھیک ہو جائے تو ہم کیسے امپروو کر سکتے ہیں اپنی ڈیلی لائف کے اندر, اور کیسے اللہ کے قریب آ سکتے ہیں, کیسے ہماری یعنی بہت ساری چیزیں ہم فیس کر رہے ہیں لیکن ہمیں انہیں ہینڈل کرنا نہیں آتا اس کانسیپٹ کے تحت, جس کی وجہ سے ہم پریشانی کا شکار ہوتے ہیں. تو یہ بریفلی ڈسکشن ہے, انشاءاللہ جہاں جہاں وہ آیات آئیں گی پھر ان کو ان ڈیٹیل ڈسکس بھی کریں گے. تو پہلی چیز ہم نے لاسٹ ٹائم ڈسکس کی تھی کہ یہ انسان اپنا کنسیپٹ بالکل کلیئر رکھے کہ اس دنیا کے اندر کوئی چیز اتفاقی نہیں ہوتی, یعنی کہ ایک جو انسان کئی بار سمجھتا ہے کہ اتفاق سے یہ ہو گیا, بائی چانس یہ ہو گیا, اچانک یہ ہو گیا, ایسا کچھ نہیں ہوتا, سب کچھ پری پلانڈ ہے کہ یہ ہونا یہ ہونا یہ ہونا. ہمارے لیے اچانک ہوتا ہے کہ آل آف اے سڈن کوئی چیز ہو جاتی ہے, کوئی حادثہ ہو جاتا ہے, کوئی مس ہیپ ہو جاتا ہے, کوئی فوت ہو جاتا ہے, لیکن اللہ تعالیٰ کے نزدیک کچھ بھی اچانک نہیں ہے, سب کچھ پری پلانڈ ہوتا ہے کہ یہ کرنا ہے, یہاں پہ یہ کرنا ہے. تو یہ کنسیپٹ رہے کہ زندگی سے یہ اچانک اتفاقی طور پر اور اس طرح کے انسان الفاظ یوز کرتا ہے, اسے نہ صرف یوز کرتا ہے بلکہ کئی بار دل میں یقین ہوتا ہے کہ اتفاق سے یہ ہو گیا, کہ یہ ہونا نہیں رہا, اچانک یہ ہو گیا, اچانک نہیں ہوا. یہ عام بندہ تو کہہ سکتا ہے لیکن جس میں قرآن پاک کا اسٹوڈنٹ ہو اور جو جو یہ چیز سمجھتا ہو وہ ریلیکس ہوتا ہے, یہ اچانک نہیں ہوا, یہ پلاننگ سے ہوا. اس لیے یہ چیز سمجھنی چاہیے, اور اس سے بہت سارے مسئلے حل ہو جاتے ہیں کہ جب انسان یہ چیز جان لیتا ہے کہ اچانک نہیں ہوتا بلکہ پلاننگ سے ہوتا ہے. پھر لاسٹ ٹائم یہ بھی بات ذکر ہوئی تھی کہ انسان سے غلطیاں جو زندگی میں ہوتی ہیں, کہ انسان ڈفرنٹ یعنی غلطیاں کر دیتا ہے زندگی میں, وہ خود اقرار کرتا ہے اس سے غلطی ہو, وہ غلطی کی وجہ جو بھی ہو, اس میں ڈیٹا نہیں صحیح کلیکٹ کیا, اس نے پلاننگ میں غلطی کر دی, اس نے ڈیسیژن میکنگ میں غلطی کر دی, جو بھی اس نے غلطی کی وہ کئی بار اسی کو ایکسیپٹ کرتا ہے اس سے غلطی. اب پہلی چیز کو اپلائی, اب یہ جو غلطی ہوئی ہے یہ اچانک نہیں ہے بلکہ اللہ تعالیٰ کی طرف سے پری پلانڈ تھا کہ یہ یہاں پہ غلطی کرے گا. اللہ تعالیٰ نے اللہ تعالیٰ کی طرف سے پری پلانڈ تھا کہ یہ یہاں پہ غلطی کرے, یعنی غلطی تو ہم کہہ رہے ہیں نا, اللہ تعالیٰ کی نظر میں غلطی نہیں ہے. اللہ تعالیٰ نے ڈیٹا کلیکشن میں مسئلہ ڈال دیا, یعنی کہ صحیح طرح ڈیٹا نہیں انسان کو پرووائڈ ہوا, ڈیٹا پرووائڈ ہو گیا, جب وہ آپشن چوز کرنی تھی وہاں پہ اس وقت مسئلہ ہو گیا, اس نے صحیح طور پہ اس وقت فیصلہ نہیں کر پایا. تو یہ اللہ تعالیٰ پیچھے سے افیکٹ کر رہے ہوتے ہیں اس کی سوچ کو, اس کے ڈیڈس کو, اس کے عملوں کو. کیوں اللہ تعالیٰ نے اس کو خاص جگہ پہ لے کے جانا ہوتا ہے, کئی بار غلطی انسان کو لیڈ کرتی ہے کسی خاص جگہ پہ. ہماری کئی بار ایک غلطی ہماری زندگی کی ڈائریکشن ہی بدل دیتی ہے, بہت بڑی غلطی کو انسان کر دے تو کئی بار اس کی ڈائریکشن ہی بدل جاتی. فار ایگزامپل, ایک بریک ایگزامپل, ایک اسٹوڈنٹ تھا, اس نے کوشچن جو ایف ایس سی کا فار ایگزامپل ایگزام تھا, اس نے کہ آنسر غلط کر دیا, وہ بھی اسے آتا تھا, بعد میں ریئلائز کیا کہ میں تو غلط کرایا, اس کے دو نمبر کم ہو گئے, ایڈمیشن نہیں ہوا میڈیکل کالج میں, اس کی فیلڈ ہی بدل گیا آل ٹوگیدر. اب یہ کوئی اتفاقی طور پہ نہیں ہوا, اللہ تعالیٰ نے اس سے وہ کام لینا تھا جہاں وہ جا رہا ہے. تو اس لیے یہ اس طرح کی جو غلطیاں ہوتی ہیں یہ اتفاقی نہیں ہوتی, یہ پہلے سے پلاننگ کے تحت ہوتی ہیں. اس لیے حدیث پاک میں آپ صلی اللہ علیہ وسلم نے یہ فرما دیا, بڑی کیٹیگوریکلی فرمایا, یہ بہت اہم حدیث ہے ہماری ڈیلی لائف کے حساب سے, کہ آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ جب تم سے کوئی غلطی ہو, مفہوم ہے حدیث کا, تو یہ نہ کہو کہ یہ کیوں ہوا, اگر یہ نہ ہوتا تو یہ نہ ہوتا. فار ایگزامپل وہ کہتا کہ اگر میں صحیح آنسر کر لیتا تو آج میں ڈاکٹر ہوتا, آج میں یہ ہوتا, تو کہا کہ ایسے نہیں, یہ نہ کہا کرو کہ اگر یہ نہ ہوتا تو یہ نہ ہوتا, بلکہ یہ کہا کرو کہ جو اللہ کو منظور تھا, جو تقدیر میں تھا وہ ہو گیا. اور آگے یہ فرمایا کہ اگر تم یہ کہنا شروع ہو گئے اگر یہ نہ ہوتا یہ ہوتا تو شیطان کا دروازہ کھل جائے گا, تو شیطان تم سے کھیلے گا, انسان ہمیشہ مایوسی میں پریشانی میں رہے گا کہ واقعی اگر یہ نہ ہوتا تو یہ نہ ہوتا, یہ ڈیل کر لیتا تو آج میں امیر ہوتا, مجھ سے یہ غلطی نہ ہوتی تو میں یہ ہوتا, वो इसी में उलझा रहेगा। अब जिसका ये यकीन है कि ये पहले से प्लान है, तो अब वो अब उसकी क्या हालत होगी, वो कहेगा प्लानिंग के तहत हुआ है। ये तो वो करेगा कि अपनी एरर को यानी कि दोबारा से वैल्यूएट करेगा कि कहाँ पे मुझसे गलती हुई, आइंदा नहीं होनी चाहिए। क्योंकि ये भी हदीस पाक में इसका हुक्म है कि मोमिन एक सुराख से दो बार नहीं डरा जाता, डसा जाता। तो मतलब ये कि वो एवेल्युएट करता है और आइंदा से उसके मुहतात रहता है, वो तो ये करेगा, लेकिन इस तरह से डिप्रेशन या एंग्जाइटी में नहीं चला जाएगा कि ये ना होता तो ये भी ना होता, बल्कि वो देखेगा ठीक है ये मंजूर था अल्लाह को, ठीक है अब आगे क्या करना है, वहां तो मैं मजबूर कर दिया गया, अब मेरे इख्तियार में क्या है। जिंदगी में हमेशा जो इख्तियारी फेल है उन पर फोकस करना चाहिए, जहां मजबूर है उसको उसको बिल्कुल अपने फोकस में नहीं लाना चाहिए। ठीक है मजबूर है, माजी सारा हम मजबूर हैं, हम माजी को चेंज तो नहीं कर सकते, अपने पास में जाके उसको बदल तो नहीं सकते, तो माजी गुजर चुका, अब वो पीछे हो जाना चाहिए, अब मैंने प्रेजेंट एंड फ्यूचर में आगे उस पर मुझे दोबारा फोकस करना चाहिए कि अब मैं क्या करूँ, मेरे में क्या ऑप्शन अवेलेबल है, आगे मैं क्या कर सकता हूँ, आइंदा क्या करूँ तो इस गलती से बच सकता हूँ, क्यों ये गलती हुई, जिस वजह से उसको मैं आगे सही कर दूँ, ये सारी प्लानिंग वो करे, पीछे को ना देखे कि ये ना होता तो ये ना होता, ये ना होता तो ये ना होता, क्योंकि क्योंकि कई बार इससे साइकोलॉजिकल इश्यूज खड़े हो जाते हैं, और कितनी कैपेबिलिटीज जो अल्लाह ताला ने उसको दी होती हैं वो सारी यानी कि उसका यूज ही इंसान कर रहा होता सिर्फ इस वजह से कि अपने पास को देख रहा होता कि ये ना होता तो ये ना होता, हालांकि अभी ऑप्शन अवेलेबल है, अभी उसके पास कैपेबिलिटी है। इसी तरह दूसरा जब कोई गलती करता है तो ये ना समझे कि इससे इत्तेफाक के तौर पर वो प्लानिंग के तहत होती है, दूसरे की गलती, कि कई बार हम नहीं गलती करते दूसरे कर देते, उससे हम इफेक्ट हो जाते। एज अ बीइंग अ डॉक्टर, हम पिछली बार भी एग्जांपल दी थी, कई बार नर्स की एरर डॉक्टर की एरर पेशेंट पर इफेक्ट कर देती, सर्जरी किस चीज की करनी थी वो दूसरी चीज की कर दिया, अब उसका तो इफेक्ट तो हुआ वो, और हो सकता है होल लाइफ इफेक्ट हो जाए। तो वो ये सोचे कि ये जो इसने गलती की ये इतफाकी तौर पर नहीं हुई, ये प्लानिंग के तहत अल्लाह ताला ने मुझे ये तकलीफ देनी थी, तो इसलिए उससे वो गलती कराई गई और मुझे ये तकलीफ पहुंची। लेकिन इसका ये मतलब ही नहीं कि उसके उसका मुहासमा नहीं होना चाहिए, उसका मुहासमा बिल्कुल होना चाहिए, जो भी डॉक्टर नर्स है जो भी है, लेकिन इस बंदे को ये सोचना चाहिए कि ये इतफाकी नहीं हुआ, ये प्लानिंग के तहत अल्लाह ताला ने मुझ पर हाल डाला। और इसी तरह हमारी जिंदगी के जितने भी मिसहैप्स होते हैं, यानी बहुत बड़ी टर्म है मिसहैप, तो वो भी सारे प्लान्ड होते हैं। मिसहैप्स में ये हम बात भी हैं, मिसहैप में हमारे जानी नुकसान, माली नुकसान, जितने भी नुकसान हैं, जो चीज़ें हम नहीं चाहते कि ये हो हमारे साथ और हो जाती है, वो सारी प्लानिंग के तहत होती है, वहाँ मजबूर कर दिए जाते हैं। अब हमारे पर ऑप्शन ये होती है कि अब आगे क्या करें, हम आगे कैसे प्लान करें, क्या कर सकते हैं, वही बात कि इख्तियारी चीज पे फोकस करें, गैर इख्तियारी चीज पे कभी कभी फोकस करके अपनी जिंदगी को जाया ना करें। ये एक असूल है, ये गोल्डन रूल है जो इंसान को पहले मान लेना चाहिए, क्योंकि ये सोच की बात है कि मैं कई बार देखता हूं कि ये हो गया तो आगे मैं क्या कर सकता हूं, कोई गलती हो गई अब मैं क्या कर सकता हूं, गलती के पीछे ना पड़ जाऊं कि ये क्यों हो गई, नहीं ये पहले प्लान थी, हो चुकी है, अब मैंने क्या करना है। और आप सल्लल्लाहु अलैहि वसल्लम की जिंदगी की एग्जांपल दी थी कि कैसे उन्होंने मौत पे रिएक्ट किया, कैसे, क्योंकि इस चीज से इंसान के अंदर सब्र आ जाता है। सब्र एक बहुत बड़ी क्वालिटी है इस्लाम की, दीन की, और एक जगह अल्लाह ताला ने यहां तक कहा कि सब्र वालों को जन्नत मिलेगी, यानी ये ऐसी क्वालिटी है जो इंसान को जन्नत में लेके जाती है। तो सबर का क्या मतलब होता है, सबर का मतलब होता है अपने आप को डिसिप्लिन रखना, एक बाउंड्री लाइन के अंदर रखना, वो मिसहैप्स में भी है कि मिसहैप्स में यही बाउंड्री के अंदर रखना है कि उस चीज को समझे कि प्लान थी और ये समझे कि इसके पीछे हिकमत थी, ये कोई मेरा जुल्म नहीं हुआ, ये कोई नाइंसाफी नहीं मेरे साथ हुई, बल्कि उस चीज को एक्सेप्ट करना और फिर आगे उसके मुताबिक प्लान करना, ये सारा सबर है, ये डिसिप्लिन किया उसने साथ, वरना इंसान एक दूसरे को ब्लेम करना शुरू कर दे, अपने आप को ब्लेम करना शुरू कर दे, हालात को ब्लेम करना शुरू कर दे, लोगों को ब्लेम करना शुरू कर दे, तो ये सब कुछ सबर नहीं है। सबर ये है कि समझे कि अल्लाह की तरफ से हुआ है, लोगों ने किया है या मैंने किया है या हालात ने किया है, जो भी है ये हुआ प्लान है अल्लाह की तरफ, अल्लाह को फायदे की समझ। इसकी मिसाल समझाने के लिए इतना दी जाती है कि जब एक जानवर को, मिसाल के तौर पर कुत्ते को, अगर कोई पत्थर मारता है तो कुत्ता भी पत्थर के पीछे नहीं जाता, उस बंदे के पीछे जाता है कि इसने मारा है। इसी तरह हमारी जिंदगी में जो कुछ हो रहा है उसका फायदे हकीकी अल्लाह, अल्लाह ताला हमें, हमारे साथ वो कर रहे होते हैं। हम उस चीज के पीछे ना लग जाएं, इसने किया, उसने किया, मैंने किया, हालात ने किया, अल्लाह ने वो किया है। अब जब अल्लाह ने किया है तो फिर उसको एक्सेप्ट करना चाहिए कि जुल्म तो नहीं हुआ, पहली एक रूल जुल्म नहीं हुआ। अब मैंने क्या करना है, अब मैं सोचूं। गालिबन हज़रत मूसा अलैहिस्सलाम से किसी ने पूछा कि एक तीर चलाने वाला है और उसका निशाना बड़ा पक्का है, और जो तीर चलाता है ना वो निशाने को लगता है, और उसका निशाना मैं हूं, अब आप मुझे कोई ऐसी टिप बताएंगे मैं उससे कैसे बचूं। तो उसका कहने का मतलब यही था कि अल्लाह ताला तीर चलाने वाले हैं और निशाना मैं हूं, जिंदगी में जितनी मिसहैप्स मैं निशाना होता हूं, उसका निशाना खता भी नहीं जाता, गलती नहीं होती, वो लगना ही लगना है। अब मैं क्या कर सकता हूं उससे बचने के? तो मूसा अलैहि सलाम ने कहा कि इसका एक तरीका है उससे बचने का कि उस तीर चलाने वाले से जाकर चिमट जाओ, फिर वो तुम्हें शिकार नहीं कर सकता। मतलब ये कि जब अल्लाह ताला तीर चलाने वाले हैं, मतलब ये कि उससे ताल्लुक जोड़ो। जब ये ताल्लुक कनेक्शन जुड़ गया ना, फिर ये सारी मिसाइल्स में इफेक्ट नहीं करेंगे, फिर ये गम नहीं होगा तुम्हें। तुम फौरन जैसे ही आकर समझोगे अल्लाह ने किया, तेरा गम भी मुझको अजीज है, ये तेरी दी हुई चीज, ये इंसान की कैफियत होगी, अल्लाह ने मुझे दिया, मुझे मुझे टेस्ट कर रहा है, या मुझे मुझे मुझसे वो कुछ चाहता है, तो फौरन उसकी तरफ तवज्जो जाती है, फौरन वो डिफ्यूज हो जाता है वो सारा गम, और दूसरा के फौरन उसके सामने झुके कि अल्लाह ताला इस गम को मेरे हल्का कर, तो ऐसे शख्स का फिर गम अल्लाह हल्का कर देता है। अल्लाह कुरान पाक में कहा कि सारे गम मैं देता हूं, पहले से तय शुदा है, जो ईमान लाता है और यह दी कलबा, उसके कल्ब को मैं हदायत और सुकून और राहत दे देती हूँ। और क्यों मिलती है, उसी कॉन्सेप्ट की वजह से कि अल्लाह ताला की तरफ से फाइल हकीकी होने का जहन जाता है तो खुद ब खुद वो चीज खत्म हो जाती है। और यही पिछली बार जिक्र की थी आयत, बहुत अहम आयत है कुरान पाक की, अल्लाह ताला ने साफ तौर पर बताया कि तमाम मुसीबतें तुम पे जो पे आती हैं या दुनिया में जो आती हैं वो पहले से प्लान है, पहले से लिखी जा चुकी हैं। और फिर अल्लाह ताला ने कहा कि इसलिए मैं बता रहा हूँ कई ला तअसौ अला मा फातकुम वला तफरहू बिमा आताकुम, कि इसलिए बता रहा हूँ कि तुम गम जरा ना हो जाया करो जब कोई चीज़ साथ से छोड़ दे। मा फातकुम, अब फातकुम में हर चीज़ है, जो तुमसे फौत हो जाए, जो तुम्हारे हाथ से निकल जाए, कोई इंसान हाथ से निकल गया, कोई कोई सेहत हाथ से निकल गई, माल हाथ से निकल गया, जो भी चीज तुम्हारे हाथ से निकल गई तो वह गमजदा ना हो कि पहले से प्लान था, मजबूर हो तुम, इख्तियार में क्या है वो करो। वला तफरह बिमा आताकुम, और जो तुम्हें मिला करे उसमें खुश ना हुआ करो। इसलिए मैं बता रहा हूं कि जो तुम्हें मिल भी रहा है वो तुम्हारी वजह से नहीं है, वो मेरी वजह से, इसलिए खुश ना हुआ करो। तो अपने आप ये डिसिप्लिन करना, ये है एक्चुअली सबर। गमों में खुशी में भी ये सबर है कि ओवर जॉय ना हो जाना, वो हद से ज्यादा ना बढ़ जाना, और नेकी में भी सबर है कि आप कई बार नेकी करने का नहीं दिल कर रहा तो अपने आप को मजबूर करे, सबर करे। गुनाह पे सबर ये है कि गुनाह करने का दिल कर रहा है लेकिन गुनाह ना करना, अपने आप को कंट्रोल करना, ये भी गुनाह पे सबर है। ये सारा सबर की हेडिंग के अंदर आता है। फिर इसी तरह जितनी हमें जिंदगी के अंदर शिकस्त होती है, डिफीट्स होती हैं, हम प्लान कुछ कर रहे होते हैं, ऑल ऑफ सडन हो कुछ जाता है। एक स्टूडेंट प्लानिंग के साथ, पूरी मेहनत के साथ पढ़ रहा है लेकिन उसके साथ होता कुछ और है, नहीं वो अपने टारगेट्स अचीव कर सकता। एक बिजनेस मैन कुछ प्लान कर रहा है, नहीं टारगेट्स अचीव कर सका। एक डॉक्टर कुछ प्लान कर रहा है, नहीं वो अपने टारगेट्स अचीव कर सका। जो कुछ भी है, एक बीमार शख्स प्लान कर रहा है, दवाइयां ले रहा है, इलाज करवा रहा है लेकिन वो नहीं अपने टारगेट्स अचीव कर रहा। ये समझ जाए कि ये भी प्लान है पहले से। इख्तियार में क्या था प्लानिंग, जो रिजल्ट्स हैं वो इसके इख्तियार में नहीं है, वो अल्लाह की तरफ से प्लान किए जाते हैं। इसलिए कभी भी डिफीट हो जाए तो कभी मायूस ना हो। क्यों? क्योंकि डिफीट क्या है कि प्लानिंग मैंने की, अब रिजल्ट गैर इख्तियारी है, वो अल्लाह ताला उसको उसको रिजल्ट की प्लानिंग अल्लाह रब्बुल इज्जत करते हैं कि कामयाब करना है नाकाम करना है। होता ये है कि जब हम कामयाब हो जाते हैं, अपने एम्स अचीव कर लेते हैं, तो हम ये समझते हैं कि शायद हमारी प्लानिंग बड़ी जबरदस्त, हमारी एफर्ट बड़ी जबरदस्त थी, अपनी दिमाग थी, इसलिए हमने गोल्स अचीव किए। हालांकि ऐसी बात नहीं, गो कि हमारी प्लानिंग अच्छी थी, अपनी दिमाग थी, रिजल्ट तब आया कि जब अल्लाह ने चाहा। इसलिए कहा कि जब कुछ मिले तो खुशी ना, हद से ज्यादा खुश ना हुआ करो, क्योंकि जो तुमने गोल अचीव कर लिया वो तुमने नहीं किया, वो मैंने तुमको दिया। तो ये भी चीज अल्लाह ताला इंसान को समझाना चाहते हैं। लेकिन होता यह कि जब गोल अचीव होते हैं, इंसान उसे अपने आप से महसूस करता है, मैंने बड़ी जबरदस्त प्लानिंग की। जैसे कारून ने कहा, मैंने माल कमाया, मैंने इसको अपनी मेहनत से कमाया, तो अल्लाह कहेगा इसमें क्या कमाया, ये तो मैंने उसको दिया। तो यहां पे भी समझना, ये भी एक समझने वाली चीज है। तो तकदीर का कंसेप्ट क्लियर होगा, अल्लाह का फायदे हकी क्यों होने का कंसेप्ट क्लियर होगा, तो फिर इस चीज पे भी इंसान डिसिप्लिन रहेगा कि जैसे ही खुशी मिलेगी वो समझेगा ये अल्लाह की तरफ से दी गई है, मेरी एफर्ट्स के अंदर रंग अल्लाह ने डाला, एफर्ट्स करने की तौफीक भी उसने दी, क्योंकि उसके पीछे भी फायदा हकी अल्लाह ही था। गो के मेरी विल थी, लेकिन अगर अल्लाह की विल ना होती तो मैं कभी एफर्ट्स ना कर सकता, तो वहां पे भी अल्लाह का शुक्र। और जब गोल्स अचीव हो गए तो वहां पे मैं बिल्कुल गैर इख्तियारी था, मेरा कोई विल नहीं थी, मेरे कोई इख्तियार नहीं था, अल्लाह ने मुझको दे दिया, तो उस पर तो कामिल तौर पर अल्लाह का शुक्र। और जैसी कोई चीज मिले तो अल्लाह के आगे झुकना, उसका शुक्र अदा करना, अपने से मंसूब ना करना, ये अल्लाह ताला हमसे चाहता है। और इसका बिल्कुल बरक्स वो शिकस्त है, तो कभी मायूस ना हो। जब शिकायत हो तो री एवेल्युएट करें कि क्या गलती हुई, क्या हुआ, दोबारा प्लानिंग करें, दोबारा ट्राई करें। रिजल्ट तो अल्लाह ने डालने हैं, पहले नहीं डाला, अब डाल सकता है, सारी जिंदगी में ना डाले तो एफर्ट करना तो इंसान के बस में है ना। वो उससे ये पूछेगा एफर्ट की थी कि नहीं की थी, तो इंसान कहेगा मैंने की थी। वो दीन की बात हो या दुनिया की बात हो, उससे ये पूछा जाएगा एफर्ट के क्या की थी। अगर एफर्ट भी कभी होगी वहां उससे पकड़ होगी। कोई शख्स बीमार हो और दवाई ना खाए तो फिर उससे पूछा जाएगा क्यों नहीं दवाई खाई। वो ये कहे कि अल्लाह ताला आप नहीं चाहते थे मैं सेहत जाऊँ, नहीं, क्यों नहीं दवाई खाई। इसी तरह एक और मुआशरे का अहम मसला वो है जादू का, कि इस यकीन के कमजोर होने का की वजह से जो हमने अभी तक डिस्कस किया, होता ये कि कोई मिसहैप हो, कोई जिंदगी में ऊंच नीच हो, तो इंसान फौरन किसी दूसरे पे डाल देता है, अल्लाह ताला की तरफ नहीं देखता बल्कि किसी मुआशरे में देखता है, और इंसान को एक मुआशरे की तरफ से एक एक कॉन्सेप्ट मिल गया है, वो ये कि जी किसी ने जादू कर दिया हो और उसकी वजह से इंसान उसमें ले जाए। तो ये खास तौर पे एक अलहदा से जिक्र किया, क्योंकि ये बहुत एक कॉमन मसला बनता जा रहा है और है माशरे का, कि जैसे कि मिसहैप होती है फौरन इंसान किसी दूसरे को तलाश करता है, उस पर जिम्मेदारी सौंपता है, और जब कुछ समझ नहीं आती इसने क्या किया होगा, तो इंसान के जहन में एक बात आती है कि इसने जादू किया होगा। तो ये बात ये जहन में रखें कि पहली चीज कि लेट्स सपोज, पहली चीज की यकीनी बात नहीं, ये जहन में रखना चाहिए कि किसी के साथ बदगुमानी करना ही गुनाह कबीरा। बदगुमानी क्या होती है कि मैं विदाउट एविडेंस किसी पर भी बात लेबल करता हूँ कि इसने किया। फॉर एग्जाम्पल, मुझे लेट्स सपोज शक भी है कि जादू हुआ, मेरे पास बहुत ज्यादा एविडेंस है कि जादू हुआ, लेकिन किसने किया मैं कैसे श्योरिटी से कह सकता हूँ। कोई चीज मिल गई लेट्स घर के अंदर से, और इत्तफाकी तौर पर कोई शख्स पिछले दिनों रह के गया था घर के अंदर, अब मैं कैसे फिर भी नहीं उस लेबल कर सकता कि ये चीज उसने घर में रखी थी। कोई तावीज मिल गया, कोई और चीज मिल गई, मैं तब भी लेबल नहीं कर सकता ये उसने रखी थी, क्योंकि लेबल तब कर सकता हूं जब मैंने अपनी आंखों से एक्चुअल रखते देखा, तब मैं यकीन कह सकता हूं हाँ ये काम कर रहा था। ये गुमान भी नहीं होता कि उसने किया होगा, और अच्छा गुमान हो तो चलो एक्सेप्टेबल है, बुरा गुमान कि उसने मुझे नुकसान पहुंचाया। अब इस बुरे गुमान की वजह से, विदाउट एविडेंस, इस चीज की वजह से आपस में अगले स्टेप पे चले आना कि उससे नाराजगी, उससे रिश्ता तोड़ना, उससे قطع تعلقی کر دینا یہ تو قطن الاؤڈ نہیں ہے، جو کہ ویسے ہی حرام چیز ہے وہ صرف گمان کی بیسس. تو پہلی چیز تو یہ سمجھ لیں. دوسری چیز کہ لیٹس سپوز اگر جادو ہوا بھی، مجھے کلیئر ایویڈنس مل گیا جادو ہو، کس نے کیا اس پہ نہیں میں جا رہا، لیکن پھر بھی اگر میرا کنسیپٹ جتنی یہ تقدیر کا کلیئر ہے تو میں یہ پہلی مرحلے میں ہی سمجھ جاؤں گا کہ یہ بھی اللہ تعالیٰ کے کرنے سے ہی ہوا. لیکن جادو تو ایک کچھ عمل ہے نا، عمل کے اندر افیکٹ تو اللہ نے ڈالنا، تو افیکٹ تو اللہ ہی نہیں ڈالا. اگر ہوا تو پھر میں پھر بھی میں اللہ سے کیوں نہ اپنا تعلق جوڑوں، پھر اللہ کی طرح رجوع کیوں نہ کروں کہ اللہ یہ اثر آ رہا ہے اس چیز کا، آپ اس کو ظاہر کر دیں. تو پہلی چیز اس میں اثر بھی اللہ ڈالتے ہیں، فائل حقیقی اللہ ہے، کوئی شخص دوسرے کے اوپر اثر نہیں ڈال سکتا جب تک اللہ نہ چاہے. کوئی شخص دوسرے کا رشتہ نہیں باندھ سکتا، کوئی شخص دوسرے کی شادی کا بندھن نہیں باندھ سکتا جس کی شادی نہ ہو. اللہ تعالیٰ پیچھے سے فائل حقیقی ہوتے ہیں، وہ کرتے ہیں. کوئی شخص دوسروں کے درمیان طلاق نہیں کروا سکتا جب تک اللہ نہ کرتا ہے. اللہ تعالیٰ کی بات اوکیزن سے ہے ہی نہیں کہ اس نے کیا اس نے کیا، یہ جادو کی وجہ سے اسی نالج کے انسان بیٹھا ہوا. تو یہ تو پہلے سمجھے کہ خیر اللہ رہے اگر ہے تب میں اس کا حل ڈھونڈوں. تو انسان پھر ویل کنٹرول طریقے سے اس کو اس کا حل ڈھونڈے گا، اور یہ بھی سوچے گا کہ اللہ تعالیٰ نے مجھے بدگمانی سے منع کیا، اللہ تعالیٰ نے مجھے قطع تعلق کی سے منع کیا، اللہ تعالیٰ نے مجھے قطع رحمی سے منع کیا، رشتے داریاں توڑنے سے منع کیا. اس پہ تو بالکل ہی نہیں جائے گا، نہ بدگمان ہوگا کہ اس نے کیا، یہ کبھی نہیں کہے گا. زبان سے اس چیز کا کہہ دینا یہ بدگمانی، یہ گناہ ہے، یہ بہتان ہے. وہ کبھی نہیں زبان سے کہے گا اس نے کیا. پھر وہ فوراً اس کا حل ڈھونڈے گا جو بھی شرعی دائرے کے اندر ہوگا. وہ آج کے ڈسکشن نہیں، میں اس پہ نہیں جا رہا، لیکن کہنا یہ چاہ رہا ہوں کہ اس میں بھی اللہ کی طرف توجہ جائے کہ اللہ تعالیٰ کرتے ہیں تو ہوتا ہے. وہ قصہ سورہ بقرہ میں آئے گا کہ جب اللہ تعالیٰ نے فرشتوں کو بھیجا قوم کی طرف کے جادو سکھانے، اور اللہ تعالیٰ نے مینشن کیا کہ یہ خود نہیں جادو سکھاتے یا کرتے، اللہ تعالیٰ چاہتے ہیں تو یہ کرتے ہیں. اگر اللہ تعالیٰ چاہتے ہیں تو یہ جادو کر سکتے ہیں، جادو میں اثر آ سکتا ہے، یہ خود نہیں کچھ کر سکتے. تو یہ بات اللہ تعالیٰ نے جو مینشن کی، اس کی وجہ یہ کہ انسان کے ان چیزوں میں نہ الجھ جائے. تو ہوتا یہی ہے، انسان کی کمزوری یہی ہے کہ ہمیشہ وہ چیزوں میں الجھتا ہے، ارد گرد اس چیز میں الجھ گیا، اس چیز میں الجھ گیا، اس چیز میں الجھ گیا. برا ہوتا ہے تب بھی اور اچھا ہوتا ہے تب بھی. اچھا ہوتا ہے تو اپنے آپ کی تعریف یا دوسرے کی تعریف یا انہی چیزوں کے اندر، اور برا ہوتا ہے تب بھی انہیں چیزوں کے اندر. تو یہ تقدیر کا ٹاپک کی اپلیکیشن ہے کہ ان چیزوں کو کبھی نہ دیکھے کہ یہ کیا تھی، برے ہوتے بھی اچھے ہوتے بھی. پیچھے دیکھے کرنے والی ذات کون ہے، وہ اللہ تعالیٰ کی، اس سے تعلق ہو، اس سے ہی لا لگائے انسان. اور اگلی بات یہ سمجھنے کی ہے کہ یہ بھی ذہن میں رہے کہ جب انسان قرآن و حدیث کے مطابق زندگی گزارتا ہے، گناہ سے بچتا ہے، تو اللہ تعالیٰ کی وہ حفاظت میں ہوتا ہے. پھر یہ جادو وغیرہ اکثر اثر نہیں کرتا، اکثر یہ نہیں اثر کرتا، کیونکہ وہ اس کی اللہ تعالیٰ حفاظت کر رہے ہوتے ہیں اپنے فرشتوں کے ذریعے سے، اپنی طرف سے. وہ اللہ کی مانے اور وہ حالات کا شکار ہو جائے اور لوگوں کی ان چھوٹے موٹے عملوں کا، شیطانی عملوں کا شکار ہو جائے، اللہ تعالیٰ ایسے نہیں کرتے اس کے ساتھ، اس کی حفاظت کرتے ہیں. اور جب اسے آزمانا چاہتے ہیں تو اس کو اثر دلوا بھی دیتے ہیں، لیکن اکثر اس کی حفاظت کرتے ہیں. اس لیے اس کا جب بھی ہو ذہن میں کہ جادو ہو گیا زندگی کے اندر، اس کا اثر محسوس ہو، تو فوراً دیکھے کہ میرے اعمال میں کہاں کمی ہے، کہاں میری کسی عبادت میں کمی ہے، کسی کا حق تو نہیں ضائع کر رہا ہے، زکوٰۃ تو نہیں، میں اس میں تو نہیں مسئلہ. اگر وہ کر رہے تو اللہ تعالیٰ سمجھے کہ مجھے اللہ حفاظت کر رہے. اللہ تعالیٰ نے قرآن پاک میں آپ صلی اللہ علیہ وسلم کو کہا کہ آپ کی اللہ لوگوں سے حفاظت کرے گا. اب اسی طرح ایک اور ہماری زندگی میں ایک چیز ہے، غم. ہماری وکیبلری کا ایک بہت اہم ورڈ ہے کہ غم زدہ ہیں، ہمارے دل میں غم ہے. اس کی کاز کوئی بھی ہو، پیرنٹس ہیں تو ان کے اگر اولاد نہ ہو، اولاد ہے تو اب نارمل ہو، رزق کی طرف سے کوئی پریشان ہے، کوئی مال کی طرف سے پریشان ہے، کوئی صحت کی وجہ سے پریشان ہے، या कई बार इंसान के पास सब कुछ होता है लेकिन उसने कुछ एम्स खुद डिफाइन किए होते हैं, वो नहीं उससे अचीव होते, उसकी वजह से वो कमजोर होता है। तो गम जो भी है उसकी वजह समझ लें। वजह हमेशा ये होती है कि जब इस तकदीर की के कॉन्सेप्ट को वो नहीं समझता तो अल्टीमेटली रिजल्ट उसका गम है। अल्टीमेट वो जो भी वजह हो, रीजन पे या कॉज पे ना जाए, जो भी वजह हो, अगर वो इस अल्लाह ताला की हिकमत को नहीं समझा तकदीर की, तो अल्टीमेटली वो गम का शिकार हो जाए। क्यों? क्यों? इसलिए कि एक है अल्लाह की मर्जी, एक है इंसान की मर्जी, एक उसकी विल है, एक इंसान की विल। अगर इंसान ये समझता है कि मेरी विल कुछ नहीं है, मैं जो कुछ कर रहा हूं अल्लाह की विल से कर रहा हूं, जो भी मेरा काम है वो अल्लाह की विल, अल्लाह की मर्जी से, अगर अल्लाह ताला ना चाहे तो मैं कभी कुछ नहीं कर सकता, दूसरे लफ्जों में जो कुछ कर रहा हूं अल्लाह की मर्जी से कर रहा हूं, तो तब वो अपने आप से कुछ मंसूब नहीं करता, हालात से कुछ मंसूब नहीं करता। जब कुछ मंसूब नहीं करता तो अल्टीमेटली जो कुछ उसके साथ होता है तो वो फौरन समझ आता है अल्लाह ताला कह रहे। दूसरे लफ्जों में यूं समझें कि इंसान की मर्जी और अल्लाह की मर्जी में जितना गैप ज्यादा होगा उतना उसको गम होगा। यानी गम क्या है? इंसान और अल्लाह ताला की मर्जी का फर्क, डिफरेंस। अल्लाह ताला चाहते हैं ये हो, इंसान चाहता है ये हो। अब अगर ये गैप ज्यादा है, इंसान अड़ा है कि नहीं ये होना चाहिए, अल्लाह ताला नहीं वो कर रहे, उतना इंसान गम फील करेगा कि क्यों नहीं हो रहा, मैं तो औलाद चाहता हूँ, औलाद मेरी क्यों नहीं हो रही, मैं रिस्क चाहता हूँ, क्यों नहीं मुझे रिस्क मिल रहा, मैं सेहत चाहता हूँ, क्यों नहीं मुझे सेहत मिल रही, मेरी ये ख्वाहिश है कि ये हो, ये क्यों नहीं हो रहा। अब ये इसकी अपनी ख्वाहिश है कि ये हो ये हो ये हो ये हो, अल्लाह ताला जाने ये ना हो ये ना हो ये ना हो, ये जितना फर्क है उतना उसका गम ज्यादा। अब जिसका तकदीर के मसले पे कॉन्सेप्ट क्लियर है तो क्या होगा, वो जैसे देखेगा कुछ है यानी कि औलाद नहीं है, वो फौरन समझेगा अल्लाह ताला की ये मर्जी है, अल्लाह ताला नहीं चाह रहे। रिस्क में कमी होगी तो वो फौरन समझेगा अल्लाह ताला ये नहीं चाह रहे। उसको बीमारी आएगी, फौरन समझेगा अल्लाह ताला की तरफ से आई है। उसको जो भी एम्स अचीव नहीं हो रहे वो समझेगा अल्लाह ताला नहीं चाहते। वो उसकी ये कि ये होना चाहिए ये खत्म हो जाएगा। क्यों? वो समझेगा मैं इन चीजों में मजबूर हूं, मुझे जो इख्तियार है मैं करता हूँ, लेकिन उसमें मैं उसके फ्रूट से मेरे इख्तियार में नहीं है, उसके रिजल्ट से मेरे इख्तियार में नहीं है, मजबूर हूँ, जब तक अल्लाह नहीं चाहेंगे। तो गैप कम हो जाता है, इंसान अपनी मर्जी को अल्लाह की मर्जी में मिटा देता है कि ठीक है अल्लाह ताला ने मजबूर करना चाहते हैं तो जुल्म तो नहीं कर रहे, ठीक है मैं उस पर उसको एक्सेप्ट करता हूँ। तो इंसान अपनी मर्जी को अल्लाह की मर्जी में फना कर देता है, खत्म कर देता है, जितना वो खत्म करेगा उतना उसके अंदर से गम खत्म हो जाएगा। और इसी चीज को अल्लाह ताला ने कहा अपने नेक बंदों के बारे में कि उनको गम नहीं होगी, कहा ना पाक में उन्हें गम नहीं होगा। अब ये बात नहीं उनके साथ के मिसहैप्स नहीं होंगे जिंदगी में, मिसहैप्स तो होंगे और शायद ज्यादा होंगे, लेकिन लेकिन उनकी इस एबिलिटी की वजह से, इस खसूसियत की वजह से गम नहीं उन्हें होता।
इसी हेडिंग के अंदर डिप्रेशन भी आ
जाएगा। जी जी वो आप मैं गुस्सा, अब गुस्सा इंसान सोचे कि कितना उसका जिंदगी का बड़ा मसला है, लेकिन ये जहन में रहे कि गुस्से की जो वन ऑफ द मेजर कॉज है वो है कि जब इंसान की एक्सपेक्टेशन टूटती। ये बहुत ब्रॉडली बात कर रहा हूँ कि खुद सोचे कि मुझे यहाँ गुस्सा क्यों आया, खुद अपना एनालिसिस करे कि मुझे यहाँ गुस्सा क्यों आ गया। यकीनन उसके पीछे ये होगा कि एक्सपेक्टेशन पे टूटी हो। फॉर एग्जांपल इंसान सुबह उठा, अब उसकी एक्सपेक्टेशन है घर में कि मुझे नाश्ता दिया जाएगा, गर्म होगा, ये होगा वो होगा, नहीं हुआ किसी वजह से, इंसान गुस्सा, एक्सपेक्टेशन टूट गई, बहुत क्या गाड़ी स्टार्ट करने की खुशी, गाड़ी स्टार्ट नहीं, तो गुस्सा फीलिंग होती है क्या मसला है, मैंने टाइम पे कॉल नहीं, रास्ते में एक्सीडेंट हो गया, एक्सपेक्टेशन के खिलाफ, फिर गुस्सा आता है कि ये क्या हो गया। इसी तरह सारा दिन ऑफिस में जो जो कुछ होता है उस पर मुख्तलिफ वजह से गुस्सा, तो वजह क्या है कि एक्सपेक्ट नहीं कर रहा होता उन चीज़ों को, वापस आता है, एक्सपेक्टेशन होती है कि ये होगा मेरे साथ, इस तरह वेलकम किया जाएगा, नहीं किया जाता, फिर गुस्सा। बच्चे से गलती होती है, एक्सपेक्ट करता है कि नहीं करेगा, इतनी बार से समझा चुका हूँ, वो फिर भी करता है, गुस्सा। तो जिंदगी में देखेंगे कि जहां जहां इंसान को आमतौर पर गुस्सा आता है, उसकी वजह यह है कि वो चंद एक्सपेक्टेशन रखता है, वो टूट जाती है, तो उसको गुस्सा आ जाता है। तो अगर इंसान का ये तकदीर के पे कॉन्सेप्ट क्लियर है, तो क्या होता है फिर इंसान ये समझता है कि जो 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 हो रहा है मेरे साथ सुबह से रात तक, ये प्लान है, ये ऑलरेडी प्लान है कि अल्लाह ताला ने पीछे कर, अल्लाह ने ये मेरी बीवी नहीं कर रही, ये बाहर गाड़ी एक्सीडेंट ये उस शख्स ने नहीं किया, ये बच्चे ने आगे को ग्लास तोड़ा है तो इसने नहीं किया, इस पीछे फाइल हकीकी अल्लाह है। जब फाइल हकीकी अल्लाह है तो इंसान देखता ही उस नजर से। अगर ये बात बता देता हूँ, बुजुर्गों ने सुनी बात है कि अगर फॉर एग्जाम्पल घर में मियाँ बीवी में आपस में चक्कर, या मियाँ समझता है बीवी मेरी इज्जत नहीं करती, तो उसको ना ब्लेम दे, अपने आमाल के तौर पर अब देखिएगा कि मेरा अल्लाह से ताल्लुक वीक है या कमजोर है, ये मैं अल्लाह की बात पूरी नहीं कर रहा, तो मखलूक हो ही नहीं सकता मेरी रिस्पेक्ट करे। अगर मैं अल्लाह ताला को उसकी इज्जत नहीं दे रहा, यानी कि जो देनी चाहिए, जो उसके हुक्म मान के, तो ये कैसे हो सकता है मखलूक मुझे वैसी इज्जत दे जैसे उसको देनी चाहिए, जैसे मैं एक्सपेक्ट करता, हो ही नहीं सकता। यानी कि मैंने खुद ये बात ऑब्जर्व की प्रैक्टिकली जिंदगी में। एक शख्स आया मेरे पास, उसने यही कहा कि वाइफ मेरी मुझे वो रिस्पेक्ट नहीं दे रही, हालांकि वाइफ दीनदार है, वो दीनदार है, तो इशू क्या है, वो जानती है शौहर के क्या हकूक हैं, देने चाहिए, लेकिन वो बहुत माफली नहीं दे रही है। यानी कि उसने जो जो हालात बताए, मैं हैरान हो गया कि इतना समझने वाली खातून वो बिल्कुल रिस्पेक्ट ही नहीं दे रही। तो मैंने उसे कहा आप अपनी जिंदगी का अमाल बताए, तो उसने जब पॉइंट आउट किए तो कई जगह नमाज कदा है, ये है ये है ये है, उसने लिस्ट बता दी, मैंने इनको इम्प्रूव कर, उसने इम्प्रूव किया विद इन फ्यू वीक्स, उसने कहा कि बीवी कहा के एटीट्यूड ही बदल गया। तो कहने का मतलब ये कि इंसान इस नजर से दुनिया को देखना शुरू हो जाता है कि अल्लाह ताला पीछे कर रहे होते हैं, तो मेरा काम ये अल्लाह से ताल्लुक जोड़ू, इन चीजों में ना उलझ के रह जाऊं, तो इंसान का गुस्सा भी कंट्रोल में रहता है, उभरता है, गुस्से को खत्म नहीं किया जा सकता, गुस्सा एक इनबिल्ट खसूसियत है अल्लाह की तरफ से दी हुई, इसको खत्म नहीं किया जा सकता, कंट्रोल किया जा सकता है। वो कंट्रोल में आ जाती है जब इंसान अपने आप को डिसिप्लिन कर लेता है, उस अपने आप को अपनी तरबियत कर लेता है, इन इसी तरह से जिस तरह बताया जा रहा है। तो एक्सपेक्टेशंस नहीं इंसान को रहती बहुत ज्यादा दूसरों से, यानी कि वो समझता है कोई गलती हो रही है, कोई कुछ कर रहा है, तो अल्लाह की तरफ से हो रहा है और मुझे उसके एनालिसिस करना है, तो सबसे पहला एनालिसिस ये है कि मैं अपनी आपकी इस्लाह करूं और फिर दूसरों की भी इस्लाह करूं। तकब्बुर इतना बड़ा मसला कि हदीस पाक में आता है जिसके दिल में राई बराबर भी तकब्बुर है वो जन्नत में नहीं जा सकता। तो तकब्बुर की जो बेसिक कॉज होती है वो ये कि जब वो हर खूबी को अपने आप से रिलेट करता है, कोई भी खूबी हो, इल्म है, दुनियावी डिग्री है या दीनी इल्म है, वो रिलेट करता है कि देखो मेरे पास ये डिग्री है, उस डिग्री की वजह से मुझे यहाँ तक प्रमोशंस मिल गई हैं, मैं और उस प्रमोशन की वजह से मैं इतना माल कमा रहा हूँ, और ये सारा तकब्बुर का वाइस। अब जिसके पास नहीं है उसको नीचे देखता है, जिसके पास माल नहीं है उसको नीचे देखता है कि ये मुझसे कम है, वो के अपने आप को समझाया लेकिन एटीट्यूड से कई बार शो हो जाता है, अपने उन रिश्तेदारों से मिलना कम कर देता है कि जिनके पास वो चीज़ें नहीं है। उन एक अमीर रिश्तेदार है, एक उसको ज्यादा पूछता है इन कंपेरिजन के दूसरा जो उसके पास नहीं है, उसके दुख दर्द में ज्यादा शरीक होता है, उसके दुख दर्द में शरीक नहीं होता। इस सारे तकब्बुर की निशानी, औलाद पे तकब्बुर, माल पे तकब्बुर। तो जो जो इंसान को मिला है उसको अपने से रिलेट कर रहा होता है, हालांकि वो अल्लाह से रिलेट की जानी चाहिए, क्योंकि वो रिजल्ट है हमारी एफर्ट्स के, एफर्ट करने की तौफीक भी अल्लाह ने दी और रिजल्ट भी अल्लाह ने दी ना, तो और इबादत में भी तकब्बुर नहीं, इबादत की तौफीक भी अल्लाह दे रहे हैं, क्योंकि इबादत की वजह से ये समझे, अपने दीनी इन की वजह से ये समझे कि मैं दूसरों से बेहतर हूं, ये भी तकब्बुर है। और उसको भी इंसान शो करता है मतलब अंदाज से कि लोग मेरी रिस्पेक्ट करें, लोग मुझसे मसले पूछें, लोग मुझसे दुआएं करें, तो ये उस लाइन का तकबर। तो उसकी भी वजह यही कि वो समझ रहा है इल्म मेरा है, ये सारी इबादत जो मैंने की वो मैंने अपनी मेहनत से की, हालांकि कुछ उसने खुद नहीं किया, अल्लाह की तौफीक से उसने किया। कैटेगोरिकली अगर इनको अलग अलग कर रहा हूं ताकि कोई कंफ्यूजन ना रह जाए जिंदगी में कि ये तकदीर के तहत कहाँ पे आता है। इसी तरह जिंदगी में कई बार धोखा हो जाता है इंसान के साथ, दूसरा डिसीव कर जाता है, डीलिंग हो रही है, कहता है कि ये करूंगा, आगे जाके कुछ कर देता है, इंसान बिल्कुल फंस के रह जाता है। तो वहां पे भी समझे कि इतनी इस शख्स में इतनी कैपेबिलिटी नहीं थी मुझे धोखा देता, ये अल्लाह ताला ने उसके जरिए से मुझे दिलवाया है, अब उसमें ना होने चाहिए। ठीक है, जो जो कर सकता है उसको अदालत में लेके जाना जायज है, इंसाफ करवाना जायज है, वो सब कुछ ठीक है, लेकिन उलझे ना कि इसने किया है, गम में ना चला जाए उसने किया है, बल्कि समझे अल्लाह ताला ने करवाया है। अगर अल्लाह ताला ना चाहते मुझसे बचा मुझे बचवा ले उस धोखे से, किसी तरह भी ना डील करवाते। तो ये जितने धोखे होते हैं ये भी ना समझे कि लोग देते हैं, बल्कि ये समझे कि अल्लाह ताला फाइल हकीकी होता है। अब ये सारी चीजें एक और कैटेगरी के अंदर भी आती हैं जो कुरान पाक की बहुत बड़ी कैटेगरी है, वो है रजा तस्लीम, कि रिजवान व रिजवान अल्लाह अकबर। अल्लाह ताला कहते हैं कि ना जन्नत से भी बड़ी चीज मैं तुम्हें बताऊं वो अल्लाह की रजा है, अल्लाह से राजी हो जाना। ये अब देखिए, अब जितनी हमने बातें की वो यही है कि अल्लाह ताला से राजी हो जाना, कि अल्लाह ताला ये सब कुछ करवा रहे हैं मेरी जिंदगी में, उसने धोखा दे दिया, ये गम आ गया, ये मुसीबत आ गई, ये बीमारी आ गई, ये आ गया, ये हो गया, अब अल्लाह करवा रहे हैं, इस चीज को एक्सेप्ट कर लेना और मिनिमल गम होना, जितना कम हो सकता है उसका रिएक्ट करना, ये है रजा, राजी हो गया अल्लाह ताला से, जो अल्लाह ने किया मैं राजी हूं। ये बहुत बड़ी चीज है, जब इंसान अल्लाह से राजी हो जाता है अल्लाह ताला इंसान से राजी हो जाता है। और जितनी भी जो बातें हैं जो डिप्रेशन एंगजाइटी के अंदर आती हैं वो सारी इन्हीं बातों की वजह से, जो ऊपर जिक्र, इंसान राजी नहीं होता, एक्सेप्ट नहीं करता कि गलती होगी, एक्सेप्ट कर लो, मुझसे हो गई, किसी और से होगी, उसने धोखा दे दिया, एक्सेप्ट कर लो कि अल्लाह की तरफ से हुआ, अल्लाह की मर्जी से हुआ, एक्सेप्ट कर लो। ये हो जाए तो फिर मिनिमल चांसेस है कि डिप्रेशन में जाएगी, मिनिमल चांसेस। ये खूबी इंसान के अंदर पैदा होती है, वो डिप्रेशन से आजाद हो जाता है। होती है थोड़ी बहुत परेशानी लेकिन वो एक दायरे के अंदर होती है, वो क्रॉस तब करती है कि जब वो जो केमिकल्स के इम्बैलेंस का जरिया बनती है, जब इंसान वो इंसान उसे इस दायरे के अंदर नहीं रखता तो तब वो लिमिट क्रॉस करती अक्सर। तो अपने आप को ये समझा लेना और उस चीज को एक्सेप्ट कर लेना, हालात को या इन चीजों को, तो इसको कहते हैं अल्लाह ताला से राजी हो जाना। ये यूं समझे, अब अल्लाह ताला कहते हैं कि इंसान जितना कैपेबल है उतनी उसमें मुसीबत डालता हूं, और एक हो सकता है मुसीबत के अंदर शख्स कहे कि मैं मुझे तो फील हो रहा है मैं उठा ही नहीं सकता इस चीज को, मुझे तो बोझ से ज्यादा लग रही है, मुझे अपने इस्तेदार से ज्यादा बोझ लग रहा है, मैं ये भी मिसहैप हो गया, वो भी मिसहैप हो गया, वो भी हो गया, वो भी हो गया, मुझे मैं कैसे कोप करूं इतनी चीजों को। उसका आंसर ये है कि वो तो बात पक्की है कि इसकी कैपेबल है तो ये मुसीबतें आ रही है, कर ही क्या, यूं समझे कि उसने अपना दायरा बहुत नैरो किया हुआ, बहुत छोटा किया हुआ, अब मुसीबत है इतनी और वो उसने अपनी सोच को इतना रखा हुआ है, अब वो कर ये सकता है कि अपनी सोच को ब्रॉड करे। वो कैसे करेगा इस कंसेप्ट पर, जैसे ही सोचेगा अल्लाह की तरफ से हो रहा है, जुल्म नहीं हो रहा, ये अल्लाह की रहमत या अल्लाह ताला का इंसाफ है, और मुझे इस वक्त उलझना नहीं है इसमें उसमें उसमें, मुझे जो ऑप्शन अवेलेबल है उनकी तरफ जाना है, तो फौरन उसका ये दायरा ब्रॉड हो जाएगा, जैसे ही ब्रॉड होगा मुसीबत इतनी थी वो उसके अंदर आ जाएगा, तब इंसान फील करेगा हाँ अब मैं कैपेबल हूँ इसको, अब मेरी नर्व्स मेरे कंट्रोल में, अब मैं मेरी एंग्जाइटी मेरे कंट्रोल में आ गई। इस चीज को ब्रॉड करने की जरूरत है, और वो तब होती है जब फौरन एक्सेप्ट करता है, फौरन अल्लाह के अंदर जाती है और उसमें उलझे ना। ये की कॉन्सेप्ट है, मजबूर चीज में कभी ना उलझे। ये अल्लाह ने बेटा फौत हो गया, अल्लाह ने मजबूर कर दिया, ना उलझे क्यों हुआ, कैसे हुआ, क्या ये चीज हो गई, मिसाइल हो गया, ना उलझे, अल्लाह ने कर दिया। साथ ही कुछ और हो गया, माल का नुकसान हो गया, ना उलझे उसको, नहीं करना क्या, उसे ऑप्शन क्या मिले, अल्लाह ने बस ये देखना उसे इतने ऑप्शन अवेलेबल के मुताबिक रास्ता इख्तियार किया कि नहीं। जैसे ही उसका ये रद्द अमल होगा, वो ये फील करेगा उसकी एंग्जाइटी काबू में है, एक औरत का वाकया किताबों में लिखा है कि वो गालबन तवाफ कर रही थी और अल्लाह ताला और कह रही थी अल्लाह ताला मुझसे राजी हूँ। तो लोगों ने पूछा कि क्या बात है आप कह रही है राजी, उसने अपनी कहानी सुनाई। इस तरह की बहुत सारी कहानियाँ हैं अवेलेबल, लेकिन एक वैसे एग्जाम्पल के तौर पर पेश कर रहा। उसने कहा कि मेरे बच्चे थे, एक दिन हुआ यूं कि तीन बेटे थे तो एक क्रॉल करता था, दो बेटे बड़े थे, तो जो एक दो बड़े बेटे थे वो खेल रहे थे और मेरी नजरों से ओझल थे और मैं तंदूर में रोटियां लगा रही थी, जैसे गाँव में घरों में होता। तो दो बड़े बेटे खेलते हुए उन्होंने कहीं किसी को ज़िबा करते देखा जानवर को, तो उसने एक दूसरे खेल खेल में कहा कि मैं तुम्हें ज़िबा कर देता हूँ, लेटो बकरी की तरह, मैं तुम्हें छुरी चलाती इस पर। तो अंदर से चीखने की आवाज़ आई, मैं दौड़ी गई अंदर कि क्या हुआ, देखा तो बच्चे का गला कटा हुआ था, तो एक बच्चा फौत हो चुका, दूसरा बच्चा गायब था। तो मैंने देखा कि दूसरा बच्चा किधर है जिसने ज़िबा किया, तो वो डर के बाहर लकड़ियों के पीछे छुप गया था। तो उसने आवाजें दी, वहां पहुंची और देखा पीछे लकड़ी की उसकी लाश पड़ी है, सांप था, सांप ने उसको डस दिया, वो भी गया। उसने जब तीसरे को देखा जो क्रॉल करता था, क्रॉल करता वो तंदूर के अंदर गिर गया और वो जल गया। एट अ टाइम तीन डेथ उसने एक्सेप्ट किया अल्लाह ताला मुझे सरा दिया, और वहां पर वो कही थी अल्लाह ताला इस हाल में भी राज। क्यों ऐसे मिसहैप से में इंसान अपने आप को काबू कर लेता है अगर उसकी ऐसी तबीयत होती। तो ये अल्लाह ताला ऐसा शख्स इंसान को देखना चाहते हैं, इतना कंट्रोल्ड, इतना डिसिप्लिन, फिर तो जिंदगी के मसाइब और गम इंसान बर्दाश्त करने के काबिल हो जाता है। एक और चीज जो दीन की बहुत इंपॉर्टेंट है, उसे जुहद कहते हैं। जुहद का मतलब ये होता है दुनिया की मोहब्बत से इंसान निजात हासिल करना, दुनिया से नहीं, दुनिया में इंसान 100% लगा हो लेकिन दिल दुनिया में 0% लगा हो, जिसको कुरान पाक में अल्लाह रब्बुल इज्जत कहते हैं रिजालुल्लाह तुलहीहिम तजारतुन वला बय्युन ज़िक्रुल्लाह, कि अल्लाह के बंदे वो हैं जो जिनको दुनिया की खरीदो फरोख्त अल्लाह की याद से गाफिल नहीं करते। तो इसको ज़ुहद कहते हैं, बेशक वो दुनिया का बादशाह हो जैसा सलमान अल इस्लाम, लेकिन दिल में जरा बराबर भी दुनिया की मोहब्बत नहीं थी, इसको ज़ुहद कहते हैं। और ये बहुत बड़ी क्वालिटी है, कुरान हदीस ने इसको बहुत ज्यादा अजर वाला करार दिया, अल्लाह के कुर्ब के जरिया करार दिया। अब ये भी इस कॉन्सेप्ट से पैदा होता है, और वो क्यों होता है कि इंसान चीजों से इंटरेस्ट नहीं होता, होता दुनिया में है लेकिन चीजों से इंटरेस्ट होना छोड़ देता है, क्योंकि वो समझता है इसके चीजें खुद कुछ नहीं कर रही, अल्लाह ताला पीछे कर रहे हैं, फायदा की के अल्लाह। जैसे ये क्वालिटी आती है इंसान के दिल से, सारी मोहब्बतें निकल जाती हैं दुनिया की, माल की, औलाद की, और जितनी भी मोहब्बतें हैं जो कि जायज़ हैं या नाजायज़ हैं, वो खुद ब खुद निकल जाती हैं। वो अल्लाह की मोहब्बत गालिब आ जाती है, क्योंकि देखता है कि उसके जहन में होता है पीछे करने वाली ज़ात अल्लाह। इसी क्वालिटी को ज़ुहद कहते हैं, इसी खसूसियत को ज़ुहद कहते हैं। इसी तरह जिंदगी में एक बहुत इंपॉर्टेंट चीज़ है डिसीजन मेकिंग, फैसले करना। हमने सारी जिंदगी फैसले करने हैं, कभी छोटे कभी बड़े। अब यहां पे आम तौर पे जो इंसान झिझकता है, वो इसलिए झिझकता है बहुत बड़े फैसले करने से और बड़ा मोहताज है, तो कई लोग ये कंप्लेंट करते हैं कि हमसे फैसले नहीं होते। उसमें एक वजह पीछे ये होती है कि वो ये डर रहे होते हैं कि नुकसान ना हो जाए, यानी कि इंसान तभी डिसीजन लेने से डरता है बड़ा, कि वो नुकसान वाले पहले को बहुत देख रहा होता है, ये भी तो हो सकता है ना। तो ये जहन में रखे कि जब इंसान के ऊपर तकदीर का कॉन्सेप्ट क्लियर होता है ना, तो इंसान जो मिनिमल ऑप्शन, जो अवेलेबल ऑप्शन होती हैं अवेलेबल, उनको देखता है, जो डेटा होता है उसको देखता है, और फिर जो बेहतर सा लगता है उसको उस पर वो कर गुजरता है। वो समझता है कि अगर तो मुझे फायदा मिलना है वो मिलेगा, नुकसान मिलना है वो मिलेगा, बेशक मैं जो मर्जी कर लूं। ये जो बैकग्राउंड में उसका कॉन्सेप्ट है तकदीर का, उसे हेल्प करता है बोल्ड डिसीजन लेने में, उसकी डिसीजन पावर इंक्रीज हो जाती है, डिसीजन मेकिंग पावर इंक्रीज होती है बोल्ड डिसीजन लेने में, और इस तरह उसकी कामयाबी के कई बार चांसेस बढ़ जाते हैं। इंसान बेखतर और बेखौफ से फील करता है। जहां पे फिर अगर अगला क्वेश्चन है गलती, मतलब की गलती हो जाए, नुकसान हो जाए, फिर तो फिर वो जो ऑलरेडी हम डिस्कस कर चुके थे गलती के हेडिंग के अंदर, क्योंकि कोई मैंने फॉल्ट कर दी, गलती कर दी, तो मैं दोबारा रीवैल्यूएट करूंगा, देखूंगा कहाँ गलती हुई, तो आइंदा वो गलती नहीं करूंगा, सिंपल एज दैट। लेकिन ये जो डर होता है इंसान का निकल जाता है कि अगर ये हो गया तो क्या होगा, वो अगर नहीं होगा, वो अल्लाह ताला चाहेंगे तो होगा, नहीं चाहेंगे नहीं होगा, मैं ईश्वर के जो पर्सपेक्टिव में जो बेहतरीन डिसीजन है वो कर दूं अकली लिहाज से, और जो भी मेरे पास ऑप्शन अवेलेबल। एक और बड़ा मसला जो हमारी जिंदगी के रिस्क का, कि इंसान रिस्क की वजह से परेशान रहता है, फ्यूचर को देखता है कि अच्छा रिस्क का क्या बनेगा, क्या बनेगा मेरे बच्चों का, क्या बनेगा ये बड़े होकर क्या करेंगे, इनको ये कहां से खाएंगे, और वो जो परेशानी है वो केवल लीड करती है गुनाहों की तरफ, धोखा दही, झूठ बोलना, गलत काम। हम जिसके ये कॉन्सेप्ट क्लियर है कि अल्लाह ताला ने मुझको देना, मैं जो ऑप्शंस अवेलेबल है करूं, मैं जो मेहनत कर सकता है करूं, मैं जो अख्तियारी काम कर सकता है करूं, अलर्ट अल्लाह ने देने हैं, वो फैसला अल्लाह ने कर चुके हैं और अल्लाह की तरफ से किया जाएगा, तो उस पर क्यों मैं उलझूं, गैर इख्तियारी चीज पे क्यों उलझूं, मजबूर होने वाली चीज पे क्यों उलझूं, मैं ऑप्शंस अवेलेबल अख्तियारी चीजों को करके अल्लाह पे फैसला छोड़ दूं, प्लानिंग अपनी जैसे बेस्ट करूं, लेकिन जो रिजल्ट आएंगे ठीक है, तो वो परेशानी खत्म हो जाती है, किस काम से मिलेगा, कैसे होगा, क्या होगा, जॉब नहीं है, अगर ये खत्म होगी तो क्या होगा, कई बार इंसान इतना उलझ जाता है, अच्छी वाली जॉब, अच्छा वाला बिजनेस, सब कुछ होता है, खौफ और खतर ये होता है अगर ये खत्म हो गया तो क्या होगा, ये उसका वो एक खतरा और उसके अंदर एक अनजाना खौफ होता है कि जो किसे बुजुर्ग बना देता है, उसकी जिंदगी को जीवन कर देता है, वो खुद ब खुद खत्म होता है जैसे इंसान की नजर अल्लाह पे चली जाती है। और कुरान पाक ने ये बात मेंशन की कि तुम्हारा रिस्क आसमान पे है, तुम्हारा रिस्क आसमान पे है, जमीन पे नहीं है। एक शख्स को किसी ने धोखा दिया, जैसे धोखे की बात हुई, ये भी रियल वाक्य है, एक शख्स ने जिक्र किया, उसे धोखा हुआ, किसी ने बिजनेस में किया धोखा, लॉस हुआ, हत्ता कि इतना लॉस हुआ कि उसने फाके वाली कैफियत आ गई, और परेशान उसने फिर आगे मशवरा किया, तो नेक लोगों ने फिर उसे यही समझाया कि क्यों परेशान होते, तुम्हारा रिस्क जमीन पे नहीं है, आसमान पे, कुरान पाक में है, तो वो तो उसने नहीं छीना तुमसे, यही छीना है ना, जो तो अभी सामने था, तो वो तो अभी मौजूद है, तो जब वो मौजूद है तो अब तुम्हारे पास जो जो ऑप्शन अवेलेबल है समझ में आती है, करो अल्लाह ताला वो वाला रिस्क तुम्हें देंगे। फिर उसने उस वक्त कर्जा लिया, कर्जा लेके पहले उसके पास एक्सपीरियंस था कि वो ट्रांसपोर्ट का काम करता था, तो उसने कर्जा लिया और फिर ट्रक लिए, उस पर ट्रांसपोर्ट का काम शुरू किया, उस पैसे आते उससे कर्जा अदा करता, इस तरह से उसने बिजनेस शुरू किया, हत्ता कि विद इन 5 ईयर्स उसने खुद उनको वापस जाके बताया कि इस वक्त मैं 15 करोड़ रुपए कमा लिया। अब वो वाला रिस्क आ गया, उन्होंने सिर्फ टिप्स क्या बताई थी कि अल्लाह से इस पर राजी रहो, उस शख्स को माफ कर दो जिसने तुम्हारे से धोखा किया, उसको माफ कर दो अल्लाह के लिए, और ईमानदारी के साथ इस नियत के साथ मैं कभी किसी को धोखा नहीं दूंगा, ये कोई जो ऑप्शन अवेलेबल है कर दो, अल्लाह खुद रास्ते खोले और खुले। लेकिन वो तहम्मुल मिजाजी, वो नर्स पे कंट्रोल वो क्यों आया, क्योंकि तकदीर पे ईमान था। और जितने मुआशरे में खराबी है कि डीलिंग प्योर नहीं है, साफ नहीं है, वो सारी की सारी इसलिए है क्योंकि इस चीज पे नहीं, इंसान चीजों में उलझा हुआ है, اگر اسی طرح کا کانسیپٹ ہو کہ اللہ تعالیٰ کی طرف سے میں جو یعنی کہ جائز آپشنز اویلیبل ہیں میں نے صرف انہیں آپٹ کرنا ہے, یہ مجھ سے میرا کام ہے, ریزلٹ کہ کتنا ملنا ہے کتنا نہیں ملنا وہ میرا کام نہیں ہے. تو انسان کبھی غلط راستے کی طرف نہ جائے, لیکن غلط راستے میں جاتے ہیں کیونکہ کسی کا یہ کنسیپٹ نہیں ہوتا. زبان کی حد تک ہو شاید, ذہن کی حد تک بھی شاید ہو بات سن سن کے, لیکن عملی طور پہ وہی انسان کرتا ہے جو اس کے دل کا یقین ہو. اب آخر میں ایک ایگزامپل کے طور پہ کیسی انسان کی پرسنالٹی بن جاتی ہے, ایک واقعہ میں نے سوچا کہ آپ کے سامنے ذکر کروں تو جلدی میں اس فارمیٹ پہ وہ کر سکا اتار سکا ایک کتاب سے. یہ واقعہ ہے حجاج بن یوسف کا اور حضرت سعید بن جبیر رحمۃ اللہ علیہ کے جو تابعی ہیں. تو حجاج بن یوسف ہسٹری کو پڑھنے والوں کو پتا ہے کہ ایک ظالم تھا وہ, کہ اس نے کئی اچھے کام بھی کیے لیکن ظلم اس کا مشہور تھا. تو حضرت سعید بن جبیر رحمۃ اللہ علیہ کو بھی اس نے قید کیا ڈفرینس اوپینین کی وجہ سے, تو انہیں پکڑنے کی کوشش کی, وہ فرار ہوئے, ہر تک اس نے قید کر کے انہیں لے آیا. اور جب قید کر کے لایا تو کتابوں میں ان کی جو کنورسیشن ہے وہ ذکر ہے. اب دیکھیں دو پرسنالٹیز کا فرق. حجاج بن یوسف انہیں کہتا ہے اس صورتحال میں قید کرنے کے بعد کہ تیرا نام کیا ہے. حضرت سعید فرماتے ہیں میرا نام سعید ہے. تو سعید کا مطلب ہوتا ہے نیک بخت. حجاج بن یوسف نے کہا کس کا بیٹا ہے, باپ کا نام کیا ہے؟ تو انہوں نے کہا جبیر کا. اور جبیر کا مطلب ہوتا ہے اصلاح کی ہوئی چیز. اب اس نے ان کی اس میننگ کو دیکھا تو حجاج نے کہا نہیں تو شکی بن کثیر ہے, یعنی اس کا اپوزٹ کا, اسے پسند نہیں آیا ان کا نام. تو سعید اور سعید رحمۃ اللہ علیہ اب اس حالت میں جب کہ وہ قید میں انہیں یقین آ گیا موت ہے, اس نے مجھے قتل کر دینا شہید کر دینا, تو انہوں نے کہا آگے سے کہا میرا نام میری والدہ نے, میرا نام پہ میری والدہ تو اس سے زیادہ جانتی تھی. یعنی اتنی دکھانا یہ مقصود ہے کہ کیسے انسان کی نرس کنٹرول رہتی ہے, ریئیکٹ نہیں کرتا چیزوں پہ اتنا اتنی اس حالت میں بھی وہ ریئیکٹ نہیں کر رہے کوئی آگے سے. تو حجاج بن یوسف کہتا ہے تو بھی بدبخت تیری ماں بھی بدبخت. تو سعید رحمۃ اللہ علیہ کہتے ہیں کہ غیب کا جاننے والا تیرے سوا کوئی اور ہے. کہ اس نے کہا یہ تم بھی ہوتے ماں سارے بدبخت. تو نے کہا غیب کا کوئی اور جانتا تو نہیں جانتا. تو حجاج نے کہا دیکھ میں اب تجھے موت کے گھاٹ اتارتا ہوں. تو سعید رحمۃ اللہ علیہ نے کہا تو میری ماں نے میرا نام درست ہی رکھا تھا کہ میں واقعی سعید ہوں, کہ تو شہید کرے گا تو میں سعید ہوں. تو حجاج نے کہا میں تجھے زندگی کے بدلے کیسا جہنم رسید کرتا ہوں. وہ اسے ڈرا رہے. تو سعید رحمۃ اللہ کہتے ہیں اگر میں جانتا کہ یہ تیرے اختیار میں ہے تو تجھ کو معبود بنا لیتا. موت اگر تیرے اختیار میں ہے تو معبود ہے, میں تیرے اختیار میں نہیں. تو حجاج نے کہا حضور صلی اللہ علیہ وسلم کے بارے میں تیرا کیا عقیدہ ہے؟ تو سعید رحمۃ اللہ علیہ نے کہا کہ وہ صلی اللہ علیہ وسلم رحمت کے نبی تھے اور اللہ کے رسول تھے جو بہترین نصیحت کے ساتھ تمام دنیا کی طرف بھیجے گئے. حجاج بن یوسف نے کہا خلفاء کی نسبت تیرا کیا خیال ہے؟ اب یہاں پہ سعید رحمۃ اللہ علیہ اس کو ایسے جواب دیں گے کہ نہ کسی ایک طرف نہ ہو تاکہ وہ غصے میں نہ آئے, کہ انہوں نے آگے کہا میں ان کا محافظ نہیں ہوں, ہر شخص اپنے کیے کا ذمہ دار, یعنی کوئی آگے سے پینے نہیں دی. حجاج نے کہا میں ان کو برا کہتا ہوں یا اچھا؟ تو سعید رحمۃ اللہ علیہ نے کہا کہ جس چیز کا مجھے علم نہیں میں اس میں کیا کہہ سکتا ہوں, مجھے اپنا ہی حال معلوم. تو حجاج بن یوسف نے کہا ان میں سے سب سے زیادہ پسندیدہ تیرے نزدیک کون ہے ان سب میں؟ تو سعید رحمۃ اللہ نے کہا جو سب سے زیادہ میرے مالک کو راضی کرنے والا ہے. حجاج نے کہا سب سے زیادہ راضی رکھنے والا کون ہے؟ تو سعید نے کہا اس کا وہی جانتا ہے جو دلوں کے بھی جانتا ہے. تو حجاج نے کہا حضرت علی رضی اللہ تعالیٰ جنت میں ہے یا جہنم میں؟ تو سعید رحمۃ اللہ علیہ نے کہا اگر میں جنت میں جاؤں اور وہاں والوں کو دیکھ لوں تو بتلا سکتا ہوں. حجاج نے کہا میں قیامت میں کیسا آدمی ہوں گا؟ تو سعید نے کہا میں اس سے کم ہوں کہ غیب پہ مطلع ہوں. حجاج نے کہا تو مجھ سے سچ بولنے کا ارادہ نہیں کرتا؟ تو سعید رحمۃ اللہ علیہ نے کہا میں نے جھوٹ بھی کچھ نہیں کہا. حجاج نے کہا تو کبھی ہنستا کیوں نہیں؟ تو سعید رحمۃ اللہ علیہ نے کہا سننے والی بات, کوئی بات ہنسنے کی دیکھتا نہیں, اور وہ شخص کیا ہنسے گا جو مٹی کا بنا ہو اور قیامت میں اس کو جانا ہو اور دنیا کے فتنوں میں دن رات رہتا ہو. حجاج نے کہا میں تو ہنستا ہوں. تو سعید رحمۃ اللہ علیہ نے کہا اللہ نے ایسے ہی مختلف طریقوں میں ہم کو بنایا ہے. تو حجاج نے کہا میں تجھے قتل کرنے والا ہوں. تو سعید نے کہا میری موت کا سبب پیدا کرنے والا میرے اپنے کام سے فارغ ہو چکا. یعنی کہ وہ اس نے تقدیر میں لکھا ہے تو ہوگا. پھر حجاج نے کہا میں اللہ کے نزدیک تو سے زیادہ محبوب ہوں. تو صحیح رحمتہ اللہ نے کہا اللہ پر کوئی بھی جرت نہیں کر سکتا جب تک اپنا مرتبہ معلوم نہ کرے اور غیب کی اللہ ہی کو خبر ہے. تو حجاج نے کہا میں کیوں نہیں جرت کر سکتا حالانکہ میں بادشاہ کی جماعت میں ہوں اور تو باغیوں میں ہے. تو انہوں نے آگے سے کہا میں جماعت سے علیحدہ نہیں ہوں اور فتنے کو خود بھی پسند نہیں کرتا اور جو تقدیر میں ہے اس کو کوئی ٹال نہیں سکتا. تو حجاج بن یوسف نے کہا ہم جو امیر المومنین کے لیے جمع کرتے ہیں اس کو تو کیسا سمجھتا ہے؟ یعنی کہ یہ گورنر تھا. تو اس نے کہا جو ہم بادشاہ امیر المومنین کے لیے جمع کرتے ہیں وہ کیسا ہے یعنی مال؟ تو سعید رحمت اللہ علیہ نے کہا میں نہیں جانتا کہ کیا جمع کیا. تو حجاج نے وہاں سونے چاندی کے ڈھیر لگا دیے اور پھر کہا پھر سعید رحمۃ اللہ علیہ نے اس کو دیکھ کے کہا کہ اچھی چیزیں ہیں اگر ان کو شرط کے ساتھ استعمال کیا جائے. تو حجاج بن یوسف نے کہا کہ شرط کیا ہے؟ تو فرمایا کہ یہ کہ تم ان سے ایسی چیز خریدے جو بڑے گھبراہٹ کے دن یعنی قیامت کے دن امن پیدا کرنے والی ہو, ورنہ ہر دودھ پھل پلانے والی دودھ پینے والی کو بھول جائے گی اور حمل گر جائیں گے, آدمی کو اچھی چیز کے سوا کچھ کام نہ آئے گا. تو حجاج نے کہا ہم نے جو جمع کیا وہ اچھی چیز نہیں. تو صحیح نے کہا تو نے جمع کیا تو ہی اس کی اچھائی کو جانتا ہوگا. حجاج نے کیا کہا کیا تو اس میں سے کوئی چیز اپنے لیے پسند کرتا ہے؟ صحیح نے کہا میں صرف اس چیز کو پسند کرتا ہوں جو اللہ کو پسند ہو. حجاج نے کہا تیرے لیے ہلاکت ہو. تو صحیح نے کہا کہ ہلاکت اس کے لیے ہے جو جنت سے ہٹا کے جہنم میں داخل کر دیا گیا. حجاج تنگ آ کے بولا کہ بتلا کہ میں تجھے کس طرح قتل کروں. تو صحیح رحمۃ اللہ علیہ نے کہا کہ جس طرح سے تو اپنے آپ کو قتل کرنا پسند کر. تو حجاج نے کہا کیا تجھے معاف کر دوں؟ تو صحیح رحمۃ اللہ علیہ نے کہا معافی اللہ کے یہاں کی معافی ہے, تیرا معاف کرنا کوئی چیز نہیں. تو حجاج نے پھر جلاد کو حکم دیا کہ انہیں قتل کر دو. تو صحیح رحمۃ اللہ جب باہر نکلے تو ہنس پڑے. تو انہوں نے بتایا کہ وہ تو ہنس رہے ہیں. انہوں نے پھر بلایا کہ چلو تو کیوں ہنسا؟ تو صحیح رحمۃ اللہ علیہ نے کہا کہ تیری اللہ پہ جرت اللہ تعالیٰ کے علم سے اللہ تعالیٰ کے حلم سے جو تجھ پہ ہے یعنی اللہ تعالیٰ نے جو حلم کیا ہوا تجھے سزا نہیں دیتے اس پہ ہنس پڑا. تو حجاج نے کہا میں اس کو قتل کرتا ہوں جس نے مسلمانوں کی جماعت میں تفریق ڈالی. پھر جلاد کو مخاطب کر کے کہا سامنے قتل کرو اس کی گردن اڑا. تو صحیح رحمۃ اللہ نے کہا مجھے دو رکعت نماز پڑھنے دو. دو رکعت نماز پڑھی, قبلہ رخ ہو کر یہ آیت پڑھی قرآن پاک انی وجہت وجہی للذی فطر السماوات والارض حنیفہ وما انا من المشرکین. میں نے اپنا منہ اس پاک ذات کی طرف پھیر لیا جس کے قبضے میں زمین و آسمان ہے اور میں سب طرف سے ہٹ کٹ کے اس کی طرف ہو گیا اور میں مشرکوں میں سے نہیں ہوں. تو حجاج نے کہا اس کا منہ قبلہ سے پھیر دو اور نصارہ کے قبلہ کی طرف کر دو. تو سعید نے کہا فَإِنَّمَا تَوَلُّوا فَثَمَّ وَجْهُ اللَّهِ, قرآن پاک کی دوسری آئے کہ تم جہاں منہ کرو وہاں اللہ تعالیٰ ہے. تو حجاج نے اوندہ ڈال دیا, الٹا کر دیا. اور پھر تو حضرت سعید رحمۃ اللہ نے تیسری آیت قرآن پاک کی پڑھی مِنْهَا خَلَقْنَاكُمْ وَفِيهَا نُعِيدُكُمْ وَفِيهَا مِنْهَا نُخْرِجُكُمْ تَارَةً أُخْرَى. ہم نے زمین ہی سے تم کو پیدا کیا, اسی میں تم کو لٹائیں گے, اسی سے دوبارہ اٹھائیں گے. تو یہ آیت قرآن پاک کی پڑھ دی حتیٰ کہ حجاج نے اس کو قتل کر دیا. اس نے کہا قتل کر دو تو انہوں نے آخری جملہ یہ کہا میں تو اس کو اس پہ گواہ بناتا ہوں کہ اشہد اللہ الہ الا اللہ واشہد ان محمدن عبدہ ورسولہ. تو اس کو محفوظ رکھنا قیامت کے دن میں تجھ سے حساب لوں گا. اس کے بعد شہید کر دیے گئے اور جب شہید ہوئے تو بہت خون بہا, یعنی بہت وہ حیران تھے اتنا خون. تو اس نے طبیب سے ڈاکٹر سے پوچھا یہ کیا مسئلہ ہے؟ تو انہوں نے کہا کہ یہ کیونکہ ریلیکس تھے, ریلیکس ہونے کی وجہ سے ان کا خون زیادہ بہا. اگر یہ ٹینس ہوتے تو تب ان کا خون کم بہتا. جو ہم سمجھ سکتے ہیں ویزو کنسٹرکشن ہوتی تو خون کم بہتا, یہ ریلیکس تھے تو اس لیے ان کا خون زیادہ بہا. تو اس طرح سے انسان کمپوز رہتا پوری زندگی. یہ تو ایک واقعہ ہے اور تابعین ہے صحابہ کا, آپ صلی اللہ علیہ وسلم کی زندگی اٹھا کے دیکھیں وہ بھرے پڑے ہیں ایسا واقعہ. اب کمپیریزن انسان کو کرنا چاہیے کہ میں کہاں پہ اور وہ کہاں پہ, میں کیسی ٹینس لائف گزار رہا ہوں اور وہ کتنی ریلیکس لائف گزارتے. لیکن یہ چیز نہیں کہ مسئلے نہیں تھے, آپ صلی اللہ علیہ وسلم کو وہ مسئلے تھے جو ہم نے سوچے بھی نہیں ہیں. الحمدللہ کبھی ہمیں کھانے کا مسئلہ نہیں ہوا, یعنی کہ طرح طرح کی چیزیں ہم جو کھاتے ہیں جو مشروبات پیتے ہیں وہ مطلب ان کی زندگی میں فاقے آتے تھے. کوئی کمپیریزن ہے؟ ریلیکسیشن ऑफ माइंड या जिंदगी में खुशी का कंपैरिजन किया जाए तो वो एक मार्क डिफरेंस होता है। हम सब कुछ होने के बावजूद भी वो खुशी की फीलिंग नहीं रखते अपने अंदर जो वो बहुत कम चीजों के साथ रखते। वजह क्या थी ये कंसेप्ट? ये ऐसा मेजर अहम कंसेप्ट कि अल्लाह पे जब नजर उससे ताल्लुक हो तो इंसान एक एक सुकून वाली जिंदगी गुजारता है। अब ये चीज हासिल कैसे हो, ये आज की आखिरी बात। तो हासिल करने का तरीका ये है कि अल्लाह ताला की मोहब्बत इंसान दिल में डाले। मोहब्बत जिसको ताल्लुक भी कहते हैं, जिसको कुरान मुख्य वर्ड देता है, इनाबत इल्लाह ये भी वर्ड देता है, कल्बे सलीम का वर्ड भी देता है कि ऐसा कल्ब जो सालिम हो, सलीम हो। फिर एक जगह मोहब्बत का वर्ड देता है, खशियत का वर्ड देता है, तवक्कुल का वर्ड देता है, तकवा का वर्ड देता है। इसकी ये सारे एक ही फीलिंग के डिफरेंट नाम है, और फीलिंग है अल्लाह से इंटीमेट रिलेशनशिप, थोड़ा नहीं इंटीमेट स्ट्रॉन्ग रिलेशनशिप। इंटीमेट रिलेशनशिप क्या होता है कि जैसे दो दोस्त हो, या हम जिंदगी में कितने लोगों से मिलते हैं लेकिन हम सबसे एक जैसी दोस्ती नहीं करते, हमें सबसे एक जैसी मोहब्बत नहीं है, हमें हर एक से मुख्तलिफ मोहब्बत है, किसी से बहुत शदीद है, किसी से बहुत कम। कहने को आप कहेंगे ये सारे इसके क्लीग हैं, ये सारे इसके मिलने वाले के अंडे ये सब हैं, लेकिन मोहब्बत में सारे एक जैसे नहीं है, ताल्लुक में सारे एक जैसे नहीं है। इसी तरह हम सब मुसलमान हैं, हम सबका अल्लाह से एक रिलेशनशिप है, लेकिन सबका स्ट्रॉन्ग रिलेशनशिप नहीं है। वो जो इंटीमेट स्लो स्ट्रॉन्ग रिलेशनशिप है वो ये चीजें लेके आती। अब अगला सवाल है वो कैसे अचीव हो, तो वो अचीव करने का तरीका वो डिफरेंट है, कुरान पाक और हदीस पाक डिफरेंट बताती हैं, लेकिन मैं आज आपको वो तरीका बताता हूँ जो मेरे बड़ों ने मुझे सिखाया, जो हमारे मशायख ने मुझे सिखाया। वो ये है, वो चंद देखेंगे कितना इजी है, लेकिन इससे ये सारी मार्क चीजें मिल जाती हैं। पहली चीज कि हर वक्त अल्लाह को याद रखें, हर वक्त अल्लाह को याद, रिमेम्बरेंस ऑफ अल्लाह, अल्लाह को हर वक्त याद रखें। मतलब कि चलते फिरते, उठते बैठते, साथ सोते जागते, हर वक्त अल्लाह ताला को याद रखें। इसको अब याद रखना मुख्तलिफ तरीके से, कि जैसे एक माँ हो, मोहब्बत होती है, वो किसी दूसरी मुल्क चला जाए, वो काम सारे कर रही होती है लेकिन वो कहती है मुझे याद आता है। अब कि बैठ के फारिग बैठ के याद नहीं कर रही होती, काम कर रही होती है लेकिन दिल में याद होती है। इसी तरह मोमिन का हाल कि हर वक्त उसको अल्लाह ताला याद होता है, हालांकि वो जॉब पे है, हालांकि वो बिजनेस में है, हालांकि वो सर्जरी कर रहे हैं, हालांकि वो बिजनेस कर रहा है, लेकिन हर वक्त अल्लाह को याद कर। जिसको अल्लाह ताला ने कुरान में कहा कि अल्लज़ीना यज़कुरूना अल्लाह क़ियामा व क़ुऊदा व अला जुनूबिहिम, जिसका मुफसिरीन यही मतलब किया कि हर वक्त, यानी कोई हालत ऐसी ना हो कि जब इंसान अल्लाह को याद ना कर रहा हो। और आप सल्लल्लाहु अलैहि वसल्लम की भी यही हालत थी कि हज़रत आयशा रज़ी अल्लाह ताला अन्हा फरमाती हैं बुखारी शरीफ में कि हर लम्हे अल्लाह का जिक्र किया करते, याद। अब जुबान से नहीं है, वो दिल में है, जुबान से तो हर वक्त नहीं याद किया जा सकता। तो एक चीज, दूसरी कि ये स्टेट अचीव करने के लिए कि हर वक्त याद रहे, थोड़ी देर फारिग रह के फोकस जिक्र करे, ये फोकस जिक्र लीड करेगा उस हर वक्त के जिक्र। और नमाज इसकी एक एग्जांपल है, जो अल्लाह ताला ने कहा कि हर चीज को छोड़ो और फोकस जिक्र करो, तो ये लीड करती है हर वक्त की याद। लेकिन हमारा मसला इससे अगले स्टेप पे है, वो ये कि हमें नमाज में भी फोकस नहीं मिल रहा। तो इसका मतलब है हमें एक और चीज ऐड करनी पड़ेगी, वो ये है कि हम नमाज के अलावा भी थोड़ा सा टाइम, 10 मिनट, 15 मिनट, ये घंटों की बात नहीं, मिनट्स की बात हो रही है, कि इतना निकालें कि जिसमें हम थोड़ी अपनी सोच को फोकस करें और अल्लाह ताला को सोचे। जिसको कुरान पाक ने इस तरह कहा, वस्कु रब्बा का फी नफ्स। अब सोचना दो तरह से हो सकता है, मैं जुबान से अल्लाह का जिक्र करूं, तस्बीहात पढ़ूं, ये भी हो सकता है कि मैं दिल में सोचूं। दिल में सोचने का अल्लाह ताला ने भी कुरान में जिक्र किया कि अपने दिल में याद करो अल्लाह को। और दूसरी जगह वस्कु रिस्मा रब्बी का वतबत्तल इलैहि तब्तीला, कि हर चीज से हट कट के अल्लाह के नाम को याद करो। तबत्तल इलैहि तब्तील का मतलब है कि हर चीज से डिस्कनेक्ट होके बैठो और अल्लाह को याद करो। नमाज इसकी एक एग्जाम्पल है शरीयत में, एतकाफ इसकी एक एग्जाम्पल, जो नफली भी हो सकता है और मसनून भी हो सकता है। लेकिन हमें चूंकि उसमें भी अल्लाह की याद नहीं, तो इसलिए हमें चाहिए कि थोड़ा और वक्त फारिग करके अल्लाह को याद करें, अपनी फोकसिंग पार बढ़ाएं। تاکہ نماز میں بھی فوکس ملے اور نماز اور سارا چیز ہر وقت اللہ کی یاد کا ذریعہ بنے. جب یہ ملتی ہے تو ذکر محبت لاتا ہے. یہ ذہن میں رکھیں کہ جب بھی کسی چیز کی ذکر ہوگا اس کی محبت خود آئے گی, اور اللہ کے نام کی برکت یہ ہے کہ اللہ تعالیٰ کے نام سے محبت آ جاتی ہے. اللہ وتبارک اسم ربک, اللہ کا نام برکتوں والا ہے, تو اللہ کے نام کی برکتیں ظاہر ہوتی ہیں, اس سے دل میں اللہ کی محبت بڑھ جاتی. اور تیسری چیز قرآن پاک کی تلاوت. فقرأوا ما تيسر من القرآن, قرآن پاک کی تلاوت کرو جتنا آسانی سے ہو, لیکن ڈیلی کرے. بے شک وہ ایک رکوع کرے, دو رکوع کرے, آدھا سوارہ کرے, ایک سوارہ کرے, ڈیلی کرے. یہ سارے جو کام ہیں ڈیلی کرنے کے. پھر استغفار, کہ ظاہری بات ہے دن میں گناہ ہوں گے, کہ انسان معصوم تو ہے نہیں, معافیا مانگتا جائے. یہ معافی مانگنا ہے نا, یہ اللہ کے قریب کرتی جاتی ہے. اللہ کو بہت پسند آتا ہے کہ جو معافی مانگتا رہتا ہے, کیونکہ اختیاری فعل ہے. تو انسان کہہ سکتا ہے اللہ تعالیٰ سوچ آئی میں گناہ کی, وہ غالب آ گئی, میں گناہ کر بیٹھا, آپشن اویلیبل تھی معافی کی, معافی کیوں نہیں مانگی؟ اس میں کیا نفس کی رکاوٹ تھی؟ تو اللہ تعالیٰ قرآن پاک میں جگہ جگہ کہا کہ مجھ سے معافی مانگو, توبہ کرو, معافی مانگو. تو اس میں ڈیلے نہ کرے انسان, ڈیلی استغفار کرے. پھر درود پاک کی ڈیلی, کہ اللہ تعالیٰ نے کہا کہ آپ صلی اللہ علیہ وسلم درود بھیجے, تو ڈیلی درود پاک کو پڑھنا. اور آخری چیز یہ ہے کہ صادقین کی صحبت اختیار کرنی, جس کو میں پہلے دن سے ہائی لائٹ کرتا رہا ہوں. اس کی وجہ یہ ہے کہ یہ باقی چیزوں کو لیڈ کر دیتی. جتنی باتیں ہم کر رہے ہیں نا, یہ صادقین کی صحبت کے بغیر ممکن نہیں ہے. انسان کبھی گھر بیٹھ کے کتابوں سے یہ سارا کنسیپٹ شاید سوچ بھی نہ سکے کہ جو جس کی یہ باتیں ہو رہی ہیں, کہ ہر چیز اللہ کی طرف سے ہو رہی ہے, اچھا اس پہ ریئیکشن میرے ایسے ہونے چاہیے. یہ ایک تو سننے سے پتا چلتی ہے, دوسرا دیکھنے سے ایسے لوگوں کی زندگی میں جب حالات آتے ہیں وہ کیسے ریئیکٹ کرتے ہیں, اس سے پتہ چل جاتی کہ کیسے وہ تحمل رہتے ہیں, کیسے یہ لوگ جیسے ابھی تابعین کا ذکر گئے, کیسے تحمل رہے, ریئیکٹ نہیں کرتے. تو یہ صحبت سے یہ چیز آسان ہو جاتی, اس کی گائیڈنس میں رہنا, ان سے پوچھتے رہنا, یہی سارے لوگوں کا طریق رہا ہے. تو یہ چیزیں اگر کرے گا تو انشاءاللہ کچھ سالوں میں نہیں, انشاءاللہ دنوں کے اندر اس کے اندر تبدیل آئے. یہ سارے کام کرنے میں کوئی گھنٹوں نہیں لگتے, 10 منٹ کا فوکس ذکر, دوسرا ذکر تو ہر وقت کا, تیسری چیز استغفار کی تسبیح وہ 5 منٹ, دودھ پاک کی تسبیح وہ 5 منٹ, اور قرآن پاک کی تلاوت اتنی ہو سکے 5-10 منٹ اس کے. تو آدھا گھنٹہ پونے گھنٹے میں یہ کام ہے, اس سے بینیفٹ جو ملتا ہے دنوں کے اندر وہ سوچ نہیں سکتا. دل اللہ کی محبت فیل کرنا شروع کر دیتا ہے, مس کرنا شروع کر دیتا اللہ تعالیٰ. اور جب محبت ہوتی ہے تو خود بخود یہ سارا کچھ انسان کے سامنے آنا شروع ہوتا ہے, جس کو ہم نے ڈسکس کیا پچھلے 4-5 سیکنڈ کے اندر. یہ ذہن میں رہے کہ یہ صرف سن کے اور پڑھ کے یہ بات حاصل نہیں ہوگی. اس کے لیے ایک تو کمپنی, اور دوسرا یہ جو ذکر ہے یہ لیڈ کرے گی. اب یوں سمجھیں کہ جیسے ایک دیوار بنائی جاتی ہے پاکستان میں, خاص طور پہ پلسٹر کی, تو ایک ہوتا پلسٹر سب لگانا, یہ علم اسی طرح ہوتا ہے کہ وہ لگ گیا وہ گر بھی سکتا ہے, جب تک اس کو فرم نہ کر دیا جائے, اس کو پلین نہ کر دیا جائے. جب پلین ہوتا ہے, فرم ہوتا ہے, تب وہ فائدہ دیتا ہے. تو اس ذکر اللہ اس علم کو فرم کر دیتا ہے, پکا کر دیتا ہے, پلین کر دیتا ہے. ادروائز وہ تھوڑا سوکھے گا, وہ ہو سکتا ہے گر جائے, علم نکل جائے, پھر انسان فیل کرتا ہے اسی طرح روٹین لائف میں ڈپریس ہے, پریشان, اور وہ اللہ سے کوئی تعلق نہیں جو ہے. تو یہ بھی ذہن میں رہے کہ یہ پکی باتیں ہیں, یعنی کہ یہ ایسی بات نہیں کہ کہا کہ اس سے محبت اللہ کی ملے گی تو شاید مل جائے شاید نہ ملے, 100% شاید مل کے ملتی. جو کرتا ہے کرنا شرط ہے, یعنی کہ ایسی چیز ہے جو کر کے دیکھ لو, مہینہ 2 مہینے کرے اور پھر کہے کہ فرق نہیں پڑا, تو ایسا نہیں ہوتا. 1000s of لوگ کر چکے ہیں اس چیزوں کو اور اللہ کی محبت پا چکے ہیں. تو اللہ تعالیٰ ہمیں بھی اپنی محبت نصیب فرما دے, اور اس کے جو ذرائع ہیں اسباب ہیں وہ آسان کر دے, کنسیپٹ کلیئر کر دے, زندگی آسان کر دے, اپنا تعلق نصیب فرما دے. وآخر دعوانا الحمدللہ رب العالمین. دعا کر, اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. لا إله إلا أنت سبحانك إني كنت من الظالمين. یا اللہ پاک آپ ہی دونوں جہانوں کے مالک ہیں، خالق ہیں، تمام تعریفیں، تمام بڑائیاں، تمام عظمتیں، تمام خوبیاں، تمام اچھائیاں، تمام پاکیاں آپ کے لیے ہیں۔ یا اللہ پاک، یا اللہ پاک آپ نے ہم کو پیدا کیا، آپ ہی نے ہماری تقدیر کو لکھا۔ یا اللہ پاک زندگی میں جو کچھ ہو رہا ہے آپ ہی اس کے کرنے والی ذات ہیں، آپ ہی اس کے فاعل حقیقی ہیں۔ یا اللہ پاک لیکن ہم نے کبھی دین کو سیکھا نہیں، زندگی کو سیکھا نہیں، زندگی کی حقیقتوں کو جانا نہیں، اس لیے یا اللہ پاک ساری زندگی انہی چیزوں میں الجھے رہے، خود بھی پریشان رہے، لوگوں کو بھی پریشان کیا۔ یا اللہ پاک تیرے حکموں کو بھی کئی بار ان وجوہات سے توڑ دیا، کئی بار جھوٹ بول دیا ان وجہ سے، کئی بار لوگوں کو دھوکے دے دیے، کئی بار لوگوں کا دل توڑ دیا، کبھی غصہ کر دیا۔ یا اللہ پاک نہ جانے کیا کیا غلطیاں کر بیٹھے، لیکن یا اللہ پاک تمام غلطیوں کو ساتھ لے کے ان کا اقرار کرتے ہوئے تیرے سامنے ہاتھ پھیلا کے بیٹھے ہیں کہ یا اللہ پاک ان کو معاف فرما دے۔ یا اللہ پاک تو معاف کرنے والی ذات ہے، معافی کو پسند کرتی ہے، معاف کر کے خوش ہوتی ہے، دے کے خوش ہوتی ہے۔ یا اللہ پاک ہم لینے بیٹھے ہیں، ہم معافی چاہتے ہیں، آپ معاف کر کے خوش ہو جائیں، ہم معاف ہو کے خوش ہو جائیں گے، آپ دے کے خوش ہو جائیں، یا اللہ پاک ہم لے کے خوش ہو جائیں گے۔ یا اللہ پاک اپنی رحمت سے یا اللہ پاک ہماری غلطی خطاؤں کو معاف فرما دے۔ یا اللہ پاک جو ہم نے دین کو نہ سیکھا، زندگی گزارنے کے طریقوں کو نہیں سیکھا، یا اللہ پاک اس غلطی کو بھی معاف فرما دے۔ یا اللہ پاک آپ جب تو نے توفیق دے دی کہ سننے سنانے کی، تو یا اللہ پاک اس پہ عمل کرنے کی بھی توفیق دے دے، ان چیزوں کو ہمارے دل میں بھی اتار دے۔ یا اللہ پاک دل ہمارا بدل دے، اپنا تعلق نصیب فرما دے، جیسا توکل آپ دیکھنا چاہتے ہیں ویسا توکل نصیب فرما دے، جیسا اپنے سے خوف دیکھنا چاہتے ہیں ویسا خوف نصیب فرما دے، جیسی محبت دیکھنی چاہتے ہیں ویسی محبت نصیب فرما دے، جیسا تقویٰ دیکھنا چاہتے ہیں ویسا تقویٰ نصیب فرما دے۔ یا اللہ پاک جیسا آپ ہمارے قلب کو قلب منیب دیکھنا چاہتے ہیں، قلب سلیم دیکھنا چاہتے ہیں، ویسا بنا دیں۔ یا اللہ پاک حالات سے متاثر ہونے والا نہ ہمیں بنائیں۔ یا اللہ پاک اسی طرح یا اللہ پاک جو زندگی میں اور غم آتے ہیں ان سے متاثر ہونے والا نہ بنائیں، بلکہ یا اللہ پاک ہر حال میں اپنے سے راضی والا رہنے والا بنا دیں۔ ہمیں مقام رضا نصیب فرما دیں، ہمیں مقام تسلیم نصیب فرما دیں۔ یا اللہ پاک ہمیں یا اللہ اپنی رضا نصیب فرما دیں، دنیا کے اندر بھی اور آخرت کے اندر بھی۔ یا اللہ پاک وہ سارے اعمال کرنے کی توفیق دے دیں کہ جو کہ آپ کا تعلق نصیب کرتی ہیں، وہ سارے اسباب مہیا کر دیں جو آپ کا تعلق نصیب کرتے ہیں، وہ علم نصیب کر دیں جو آپ کا تعلق نصیب کرتی ہیں۔ یا اللہ پاک ان سارے اسباب سے ہمیں دور کر دیں جو آپ سے دور کرتے ہیں، ان سارے یا اللہ پاک گناہوں سے دور کرتے ہیں جو آپ سے دور کرتے ہیں، ان لوگوں سے ہمیں بچا لیں جو آپ سے دور کرتے ہیں۔ یا اللہ پاک اپنی رحمت سے ہمیں اپنی حفاظت میں ہمیں اپنی موت تک لے جائیں۔ یا اللہ پاک ہمارے ایمان کی حفاظت فرمائے، ہمارے اعمال کی حفاظت فرمائے۔ یا اللہ پاک ہم کمزور ہیں، ہمیں گمراہ ہونے سے بچا لیں۔ یا اللہ پاک گمراہ ہونے سے بھی بچائیں، گمراہ کرنے سے بھی بچائیں۔ یا اللہ پاک ظلم ہونے سے بھی بچائیں، ظلم کرنے سے بھی بچائیں۔ یا اللہ پاک ہم لوگوں کے لیے وبال جان بنے رہے، یا اللہ پاک اس گناہ کو بھی معاف فرما دے، لوگوں کے حقوق پامال کیے اس گناہ کو بھی معاف فرما دے، لوگوں کے دل توڑے یا اللہ پاک اس گناہ کو بھی معاف فرما دے۔ یا اللہ تیرے جو حقوق پامال کیے اس کو بھی معاف فرما دے، ہر گناہ کو چھوٹا ہو یا بڑا ہو، کر کے یاد ہو یا کر کے بھول گئے، یا اللہ پاک اس سب کو یا اللہ معاف فرما دے۔ یا اللہ پاک اپنی رحمت سے ہمیں بخش دے۔ یا اللہ پاک جس طرح تو نے رحمت کی نظر فرمائی، یا اللہ پاک فضیل بن عیاض پر انہیں ڈاکوں کے سرداری سے ولایت کی سرداری پہ لے گئے، یا اللہ پاک جس طرح نے حضرت عمر رضی اللہ تعالیٰ پر رحمت کی نظر فرمائی کہ وہ آپ صلی اللہ علیہ وسلم کو قتل کرنے گئے، رات نے انہیں خلفۂ راشدین سے بنا دیا۔ اللہ پاک ایسی رحمت کی نظر ہم پہ فرما دے۔ ہم تو یا اللہ پاک سجدوں میں آپ کو سبحان ربی العالیٰ کہتے ہیں، آپ نے تو یا اللہ فرعون کو جو اپنے آپ کو رب العالیٰ کہتا تھا اس کے ساتھ نرمی کا معاملہ کرنے کو حضرت موسیٰ علیہ السلام کو کہا، یا اللہ ہم تو سجدوں میں آپ کو ربی العالیٰ کہتے ہیں، اللہ پاک ہمارے ساتھ نرمی کا معاملہ فرما دے۔ یا اللہ پاک زندگی ایک بار ملی ہے، اس کو یا اللہ پاک ضائع ہونے سے بچا لے، اس کو یا اللہ پاک ضائع ہونے سے بچا لے۔ یا اللہ پاک وہ کسی طرح سے بھی ضائع ہونا ہو، وہ گمراہ ہونے کی وجہ سے ہو، وہ لا علمی کی وجہ سے ہو، وہ اس وجہ سے ہو کہ ہمیں پتہ ہی نہ چلے کہ صحیح راستہ کون سا ہے، اس وجہ سے ہو، ہر طرح کی گمراہی سے ہمیں محفوظ فرما۔ اللہ پاک ہمارے قلوب آپ کی دو انگلیوں کے درمیان ہیں، ان کو حق کی طرف بدل دے، ان کو ہمارے پر حق کو واضح کر دے، سچ کو واضح کر دے، کنفیوژنس کو ختم کر دے۔ یا اللہ پاک
ये फितनों का दौर है, हर तरफ कन्फ्यूजन है, हर तरफ या अल्लाह पाक कन्फ्यूज करने वाले लोग हैं, या अल्लाह गुमराह करने वाले लोग हैं। अल्लाह पाक सब के बावजूद हमें हक की तरफ ले आ, हमें हदायत की तरफ ले आ। या अल्लाह पाक एक शकूक से हमें महफूज कर, शकूक से हमें निकाल दे। या अल्लाह पाक यकीन की नेमत नसीब फरमा दे। या अल्लाह पाक अपना यकीन नसीब फरमा, आखिरत का यकीन नसीब फरमा। और या अल्लाह पाक यकीन को मौत तक कायम रख। या अल्लाह पाक जो लोग मुश्किलों परेशानियों गमों में हैं, तू ही उनके गम बेहतर जानता है, अपनी रहमत से सबको निकाल दे। जो औलाद की तरह से परेशान, या अल्लाह पाक उनको उस परेशानी से निजात दे दे। जो जो सेहत की वजह से परेशान, बीमारी की वजह से परेशान, उनको या अल्लाह पाक सेहत कामला नसीब फरमा। या अल्लाह पाक जो रिस्क की वजह से परेशान, उनको हलाल तैयब रिस्क नसीब फरमा। या अल्लाह पाक जो जैसी भी परेशानी में है उसको उससे निकाल दे। और जो रूहानी मसाइल में परेशान है, गमों में है, या अल्लाह पाक गुस्से की वजह से परेशान है, चाहवत की वजह से परेशान है, या अल्लाह पाक उनसे भी तू उनको निजात दे दे। या अल्लाह पाक अपनी रहमत से आफियत वाली ज़िंदगी नसीब फरमा, आफियत और ईमान वाली मौत नसीब फरमा, आफियत के साथ कब्र में रहना नसीब फरमा, आफियत के साथ हशर का मामला फरमा के बिला हिसाब बिला इस्तेहकाक जन्नत फ़िरदौस नसीब फरमा दे। या अल्लाह पाक, या अल्लाह पाक तीनों हरम की हिफाजत फरमा। या अल्लाह पाक तमाम इस्लामी ममालिक की हिफाजत फरमा, खुसूसन पाकिस्तान की अंदरूनी बैरूनी खदशात से उसे महफूज फरमा। या अल्लाह पाक इस बैठने सुनने सुनाने को कबूल फरमा। रब्बना तकब्बल मिन्ना इन्नका अंतस समीउल अलीम, व तुब अलैना इन्नका अंतत तव्वाबुर रहीम। सल्लल्लाहु तआला अला खैरि खल्क़िही मुहम्मदि व आलिही व सहाबिही अजमईन, व बिरहमतिका या अरहमर राहिमीन।
जज़ाक, कोई कमेंट्स, कोई क्वेश्चन हो तो प्लीज़। जी जी प्लीज़।